الحمد لله رب العالمين. الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله، اللہ کا شکر ہے کہ اس وقت ہم بڑی اچھی نیت سے بڑی اچھی جگہ میں بڑے اچھے وقت میں جمع ہوئے. تینوں چیزیں الحمدللہ. ہاں جی، بڑی اچھی نیت سے بڑی اچھی جگہ پر بڑے اچھے وقت میں جمع ہوئے. رمضان سے بہتر کون سا وقت ہوگا؟ مسجد سے بہتر کون سی جگہ ہوگی؟ اور اپنی اصلاح کی نیت سے بہتر کون سی نیت ہوگی؟ ہاں جی، تو یہ تینوں چیزیں اللہ کا شکر ہے کہ ہمیں اس وقت حاصل ہیں الحمدللہ. اور جس نعمت حاصل پر شکر کیا جاتا ہے اس کو اللہ تعالیٰ مزید بڑھا دیتے ہیں. اللہ کا وعدہ ہے، لئن شکرتم لأزیدنکم. اس وجہ سے اس پر شکر کرنا چاہیے کہ اللہ پاک نے ہمیں ایسے اچھی چیز میں مطلب جانا شامل فرمایا ہے. اعتکاف رمضان شریف کا نچوڑ ہوتا ہے. ہاں جی، اور اصلاح نفس جو ہے یہ انسان کی زندگی کا نچوڑ ہوتا ہے. قد افلح من زکاہا. ہاں جی، مکمل کامیابی کس چیز پر ہے؟ اپنے نفس کی اصلاح پر ہے. تو جب اعتکاف میں انسان اصلاح کی نیت سے شامل ہو جائے تو یہ بہترین کمبینیشن ہے. ہاں جی، تو اللہ جل شانہ کا فضل و کرم ہے کہ ہمیں اللہ پاک نے ایک بہترین کام کے لیے جمع فرمایا ہے. پھر جس کتاب کی اس وقت تعلیم ہو رہی ہے، یہ بھی تصوف کے موضوع پر، میں خود نہیں کہتا، جن حضرات نے اس کو دیکھا ہے اور جو حضرات اس کو سمجھتے ہیں ان کی کمنٹ میں آپ کو سناتا ہوں. یہ حضرت مولانا محمد ایوب صورتی، شیخ الحدیث ہے انگلینڈ میں، اور انگلینڈ والے حضرات انہی کو شیخ الحدیث سمجھتے ہیں. مطلب یہ کہ کافی مطلب ان کو اہم شخصیت سمجھتے ہیں. ان کو میں نے یہ کتاب بھیجی تھی، تو ہمارے ساتھی ہیں فاروق حسنی صاحب، ان کے ذریعے سے تو انہوں نے جو بھیجا ہے، مختصر تقریر ہے لیکن میں سنا دیتا ہوں. بخدمت محترم مقام جناب الحاج شاہ شبیر احمد صاحب ادام اللہ فیوزکم، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. بعض سلام مسنون. طالب خیر مال خیر ہے، طالب خیر مال خیر. ایک ہفتہ قبل آپ کی کتاب فہم التصوف بندہ کو موصول ہوئی. بندہ تو آپ کو کئی برس قبل فہم الفلکیات سے جانتا تھا. وہ کتاب ہماری یہ پڑھائی جاتی ہے نا مطلب مدارس میں، اور اس کی وجہ سے آپ کے علمی ذوق کا قائل تھا. پھر ایک سال قبل آپ کی کئی کتابیں تسلوک و تصفیہ، تزکیہ و احسان کے موضوع پر پڑھ کر نہ صرف واقف ہوا بلکہ اپنے ناقص خیال میں آپ کو طریق باطن کا شہ سوار پایا. اور اب ماشاءاللہ فہم التصوف تو میرے نزدیک اس موضوع پر انتہائی شافی اور کافی مجموعہ ہے. اس کے اندر چونکہ تمام سلاسل کے ماشاءاللہ جو تشریحات ہیں ان کو جگہ دی گئی ہے. اور اللہ کا کرنا ایسا ہوا کہ اس کتاب کو جب بھی ہم نے چھاپنا چاہا، یہ ابتدا میں تیار ہوئی 2000 سے بھی پہلے، یعنی گویا کہ چھاپنے کے ہمارا خیال تھا کہ ہم چھاپیں 2000 سے بھی پہلے، لیکن جب بھی اس کو چھاپنے کا ارادہ کیا تو اس میں کمی محسوس ہوئی کہ نہیں، ابھی پوری نہیں ہے، تشنگی ہوئی. تو اس وجہ سے اس کی فکر ہوئی کہ اب اس کو جب مکمل کریں گے تو پھر چھاپیں گے. ہر دفعہ اس طرح ڈیلے ہوتا گیا، ڈیلے ہوتا گیا، حتیٰ کہ ہمارے ایک دوست تھے ڈاکٹر ارشد صاحب، وہ خود بھی شیخ، انہوں نے مجھ سے فرمایا میں تو اس کے چپنے کے انتظار میں بوڑھا ہو گیا ہوں. یہ کب چپے گی؟ جس حالت میں بھی ہے اب اس کو چاپ دیں تاکہ کم از کم ہم تک پہنچ سکے، ہم اس کو پڑھ تو سکیں. ہاں جی، تو پھر اس کے بعد अल्लाह का शुक्र है कि तौफीक हो गई और इसको चाप लिया, लेकिन इसमें छपने में जो ताखीर हुई वो अल्लाह के फजल व करम से बड़ी मुफीद साबित हुई, क्योंकि उसको अगर हम उस वक्त छापते तो उसकी बेसिक टेक्स्ट हमने लिया था हज़रत तानवी रहमतुल्लाह अलैह से। ज़ाहिर है उस पर सूफ़ी इकबाल साहब रहमतुल्लाह अलैह का, हज़रत मौलाना अशरफ साहब रहमतुल्लाह अलैह का और हज़रत शेख अल हदीस मौलाना ज़करिया साहब के छाप तो था, क्योंकि ज़ाहिर है मुझे उन सिलसिले में कुछ थोड़ा सा मतलब जो है ना वो रहा है। तो लेकिन ये कि बुनियादी टेक्स्ट जो था वो हज़रत तानवी रहमतुल्लाह अलैह के किताबों से था मुस्तफ़ाद। बाद में अल्लाह ताला का शुक्र हुआ कि अल्लाह पाक ने मुजद्दीदीन के साथ हमारा वह एक तारफ करा दिया, मुजद्दीदीन के साथ जिसमें मुजद्दद अलफ सानी रहमतुल्लाह अलैह उनका उनके मकतूबात शरीफ का दर्स शुरू हो गया हमारी खानकाह में, अल्हम्दुलिल्लाह अभी तक चल रहे अल्लाह का शुक्र है। हज़रत शाह वलीउल्लाह रहमतुल्लाह अलैह के किताबों का तारफ हुआ, फिर हज़रत शाह इस्माइल शहीद रहमतुल्लाह अलैह का अबकात अभी तक चल रहा है, और हज़रत काका साहब रहमत जो हमारे जद अमजद अल्हम्दुलिल्लाह और अपने दौर के बहुत बड़े कामिलीन में से गुजरे हैं अल्हम्दुलिल्लाह। के पी के का तो बताते हैं कि इससे बड़ा अभी फ़िलहाल कोई नहीं आया, मतलब ये के पी के बारे में बता दें तो उनकी किताब भी गोए के पड़ी हुई थी, लेकिन कोई भी इसको पढ़ाने की ज़रूरत नहीं कर रहा था कि ये मुश्किल है, लोगों को समझ नहीं आएगी। और इसमें कुछ बातें ऐसी थी जो हमारे मुरव्वजा उलूम के साथ टैली नहीं करती थी, तो हर एक डरता था कि कहीं मसला ना हो जाए। और बात सही है, इंसान को एहतियात तो करना चाहिए, तो वो एहतियात के ज़ुमरे में वो इंतज़ार कर रहे थे और मैं भी जरूरत नहीं कर रहा था। मैं क्या हूँ, कौन हूँ, जब इतने बड़े बड़े उलमा नहीं कर रहे थे तो मैं कौन हूँ कि मैं इसमें जरूरत करता। लेकिन खुदा की शान जब मुजद्दद साहब रहमतुल्लाह अलैह के मुक्तबात शरीफ का दर्स शुरू हो गया तो एक साथी को हज़रत बादर बाबा जो काका साहब रहमतुल्लाह के जद अमजद ना वालिद साहब थे उनकी ज़्यारत हुई और उन्होंने फरमाया शबीर दूसरे लोग बुज़ुर्गों की किताबें तो पढ़ाता है और ये बड़ी अच्छी बात है, हमारे भी बुज़ुर्ग हैं लेकिन अपने अपने होते हैं। अब अंदाज़ा कर ले कैसे खूबसूरत शिकवा है, हाँ जी कितने खूबसूरत अंदाज में शिकवा है। मुझे बात पता चल गया तो मैंने कहा कि तो ये तो शिकवा है। इस वजह से ज़ाहिर है मजबूरी है कि इस किताब को पढ़ा दिया जाए। अल्लाह का शुक्र है शुरू कर लिया तवक्कलन अल्लाह, और मुझे पता है कि मैं इस काबिल नहीं हूँ, ये भी थी बात। लेकिन बस वही हज़रत शेख उल हदीस रहमतुल्लाह अलैह वाली बात कि फरमाया था उनसे कि आपको ये तो नहीं कहा काम करो, ये कहा गया काम ले लेंगे, हाँ जी तो काम लेने वाले ले लेंगे, आप काम शुरू कर ले देखेंगे, मतलब ये कि काम ले लेंगे, लेने वाले ले लेंगे। तो मैंने भी यही सोचा कि चूंकि अभी इरशाद यही हुआ है तो इसका मतलब है कि मैं तो सिर्फ ज़रिया हूँ, इस्तेमाल हो रहा हूँ, असल तो उधर से है तवज्जो, लिहाजा ठीक है शुरू करते हैं। तवक्कल अल्लाह शुरू किया, 12वां दर्स है अदल का कासिम रहमतुल्लाह किताब का फ़ान, ये मकामात कुतबिया और मकालात कुदसिया का, और मज़मून ऐसा आ गया कि मेरे औसान ख़ता हो गए। वही वाली बात है ना कि जिससे वो डरते थे ना लोग, जो नहीं इसको पढ़ाना चाहते थे, जिस चीज़ से डरते थे, उस किस्म के मज़ामीन आ गए। अब मैं पढ़ रहा हूँ और हैरत ज़दा भी हो रहा हूँ, बिलखसूस पढ़ने के दौरान ये सोचो कि मैं इसकी कैसे तशरीह करूँगा, उसकी दहशत का आप अंदाज़ा कर सकते हैं कि अब मैंने पढ़ तो लिया है लेकिन अब इसके बारे में क्या कहूँगा। गालिबन दूसरी सतर में वो इस किस्म की बात आ गई थी कि जो डराने के लिए काफ़ी थी। आज बस وہ اقتباس ختم ہوا اور اس کے بعد میری زبان سے لفظ اللہ نکلا اور لفظ اللہ کے ساتھ ہی ساری تبدیل ہو گئی، نظام ہی تبدیل ہو گیا. اب نظام ایسا ہو گیا کہ میں اگر اس کو اپنے الفاظ میں تشریح والے سمجھاؤں تو ایسا ہوگا کہ پہلے میں پڑھنے والا تھا کہ میں کتاب کو پڑھ رہا ہوں اس کی تشریح گویا کہ کسی طرح، بعد میں میرے زبان پر خود بخود چیز جاری ہو گئی یا گویا کنٹرول مجھ سے لے لیا گیا ہے قسم کی، آپ کہہ سکتے ہیں جیسے کنٹرول کسی سے لیا جاتا ہے کہ بس اب زبان تمہاری ہوگی لیکن بات ہماری ہوگی. ہاں جی، اس طرح بات شروع ہو گئی اور میں نے محسوس کر لیا کہ اب میرا کنٹرول نہیں ہے، تو بس میں نے اپنے آپ کو ریلیکس کر دیا. میں نے کہا بس ٹھیک ہے جی، صحیح ہے جو بھی ہے، اور میرے انداز بھی ریلیکسڈ انداز ہو گیا کیونکہ ذمہ داری میری نہیں تھی. وہ جو ہے ماشاءاللہ وہ آپ سب حضرات تک پہنچ چکا ہے میرے خیال میں، وہ جو رسالہ ہے جو چھپ پہلے رسالہ جو چھپا ہے اس میں یہی چیز تھی. تو بس پھر الحمدللہ اس سے اتنے مفید مضامین برآمد ہوئے، اتنی زبردست تشریح اللہ پاک نے وہ کروا دی کہ میں حیران ہو گیا. بس اس کے بعد پھر میں نے سوچا کہ تو اس کتاب کو نہیں پڑھا رہا، کوئی اور ہے، لہذا ٹینشن لینے کی ضرورت نہیں ہے. مطلب جو ہو رہا ہے بس وہ ہو رہا ہے، بس ٹھیک ہے کرنے دو یا ہونے دو، آپ کہہ سکتے ہیں. تو اب وہ مضامین بھی الحمدللہ اس میں کسی نہ کسی درجے میں شامل ہونی تھی، شاہ اللہ رحمۃ اللہ کی چیزیں شامل ہونی تھی، مجدد صاحب رحمۃ اللہ کی چیزیں شامل ہونی تھی، ہاں جی شاہ اسماعیل شہید رحمۃ اللہ علیہ کی، تو یہ سارا ایک بہترین کمبینیشن. اب اندازہ کر لے کہ یہ جو اس کا پہلا چپٹر ہے یہ زبدۃ التصوف کے نام سے اس کتاب کے چھپنے سے غالباً 20 سال پہلے چھپی ہے، زبدۃ التصوف جو اس کا پہلا چپٹر ہے، اور اس سے جو ایکسٹریکٹڈ بک ہے تصوف کا خلاصہ وہ بھی تقریباً 20 سال پہلے چھپا ہوا ہے. اس کی برکت اور کرامت بھی اللہ تعالیٰ نے دکھائی تھی کہ جو بھی تصوف کے مخالف لوگ تھے ان کو ہم نے ان کو دے دیا اور بس ان کی مخالفت کم از کم زبان کے حد تک ختم. ہاں جی، یہ ہم نے دیکھا یہ دو کتابوں کا رنگ. اور ماشاء اللہ تصوف کے اوپر بہت بڑے ماشاء اللہ جو یعنی بات کرنے والے حضرات میں جیسے تنظیم الحق علیمی صاحب ہمارے حضرت، جنہوں مجھے اجازت بھی دی، مجھے اجازت دینے کی وجہ ہی بنی وہ دو کتابیں کہ ان تک یہ باتیں کتابیں پہنچی. تو وہ خصوصی طور پر راولپنڈی تشریف لائے اپنی بیٹی کے گھر اور ادھر سے ٹیلی فون کیا. ان دنوں میرے دورے ہوا کرتے تھے، یعنی مجالس روزانہ کی سطح پہ مجالس ہوا کرتے تھے راولپنڈی کے، اسلام آباد کے مختلف جگہوں پہ. تو میں گھر لیٹ آتا تھا کیونکہ دفتر سے سیدھا ادھر جاتا تھا، اور پروگرام کے بعد پھر میں زارے گھر آتا تھا، تو کبھی 10 بجے میں آ رہا ہوں، کبھی موسم کے لحاظ سے 9 بجے آ رہا ہوں. بہرحال والدہ صاحب وہ سخت ناراض ہوتی تھی، یہ تو نے کیا شروع کیا ہوا ہے، مطلب گھر اتنا لیٹ پہنچتے ہو، یہ کرتے ہو. جب والدین تو اس طرح سوچتی. تو یہ ہے کہ یہ جو حلیمی صاحب، انہوں نے ٹیلی فون کیا، میرے والدہ نے اٹھایا. ان دنوں موبائل تو تھے نہیں، لینڈ لائن ہوا کرتا تھا. والدہ نے اٹھایا تو حلیمی صاحب نے پوچھا کہ شبیر کدھر ہے. میں نے آواز تو پہچان لی، نے کہا کہ تجھے پتہ نہیں کہ شبیر تو آسمانوں میں اڑ رہا ہے. تو حلیمی صاحب جولی طبیعت کہتے ہیں، یعنی وہ بات سے باتوں کو انجوائے کرتے تھے. کہتے یہ تو مجھے بھی پتہ ہے کہ وہ آسمان پہ اڑ رہے ہیں، اس وقت مجھے یہ بتائیں کہ کون سا آسمان پر ہے. آج خیر بارہ انہوں نے کہا کہ چٹی کی جب آ جائے نا تو ان کو میرا ٹیلی فون نمبر دے دے کہ میں اس نمبر سے میں نے ٹیلی فون کیا تھا، تو وہ مجھ سے رابطہ کر لیں گے. تو میں جب آ گیا تو مجھے بتایا، اچھا ہوا کہ ٹیلی فون نوٹ کیا تھا. آج मैंने टेलीफोन पे कांटेक्ट किया तो पता चला कि हाँ वो है। टाइम तो हो गया, अगले दिन का पहुंच गया। अगले दिन पीर का दिन था, तो पीर के दिन हमारी मजलिस हुआ करती थी वहाँ पर चप्पर वाली मस्जिद। तो मैंने रिक्वेस्ट की, मैंने कहा हजरत अगर आप हमारे साथ चले जाएं तो हमारे साथ ही भी आपको देख लेंगे, उनकी भी ज़ियारत हो जाएगी। तो हजरत तैयार हो गए माशाल्लाह। अब गाड़ी में हजरत को बिठा के हम रवाना हो गए। रास्ते में मुझे कहते हैं शब्बीर मैं तुझे इजाज़त देना चाहता लेकिन अभी नहीं देता, अब नहीं देता। मैंने कहा क्यों? हजरत बड़े बेतकल्लुफ़ लोगों में से थे और मेरी अक्सर बाज़ बातों पे हजरत के साथ लड़ाई भी हुआ करती थी, रिश्तेदार थे ज़ारे, और हजरत मुझे दबाते भी थे और मेरे बड़े नाम उन्हें रखे थे। एक नाम रखा था बरखुद गलत, कि ये खुद अपने आप को मतलब गलत समझा हुआ है, बरखुद गलत कहते थे। तो इस किस्म की बातें हमारी हुआ करती थी। तो ज़ारे मेरा तो मामला उनके साथ ऐसा था, लेकिन मुझे ये पता था कि अपनाइत पे बहुत ज़्यादा वो खुश होते थे। अगर कोई इसके साथ अपनाइत का इजहार करता था ना तो उस पर बहुत खुश होते थे। तो मैंने कहा क्यों? कहते अब तुम मशहूर हो गए हो, देखो इन किताबों को मैंने देखा है, इस पर बड़े बड़े लोगों ने तकरीरें लिखी हैं और ये बहुत ज़बरदस्त किताबें हैं। अब तुम्हारे दिमाग में ये बात आएगा कि मैं मशहूर हो गया तो मुझे इजाज़त दे रहे हैं, तो मेरी इजाज़त की कदर नहीं होगी, लिहाजा मैं आपको इजाज़त नहीं दे रहा। तो मुझे तो उनके अंदाज का पता था। मैंने कहा कि हजरत अब तो मैं ज़बरदस्ती लूँगा ये। कहते क्यों? मैंने कहा इसलिए कि अपनी चीज़ को तो कोई नहीं छोड़ता, दूसरे बुजुर्गों की यकीन है इजाज़त मुझे हासिल है लेकिन वो तो दूसरे बुजुर्ग है ना, अपनों की तो कोई नहीं छोड़ता। इस पर बड़े खुश हुए तो निकाला, चप्पू वाले आए थे वो साथ, तो मुझे दे दिया माशाल्लाह। उस पर उन्होंने कहा कि आपको इन दो किताबों के बाद किसी किताब के छापने की ज़रूरत नहीं, असल यही है बस, बाकी तफसीलात है तो तफसीलात ये तसव्वुफ में तफसीलात अमली होती है, इल्मी नहीं होती। वो ने उनका अपना नुक्ता नज़र था। खैर तो मैं अर्ज़ कर रहा था कि ज़ुब्दतु तसव्वुफ जो था ये इसी का एक चैप्टर था और हमने मेरा छापा था, लेकिन जिस वक़्त इस किताब को छापने का इरादा किया तो हज़रत तानवी रहमतुल्लाह अलैह की तरफ से माशाल्लाह पैगाम मिल गया एक साथी को कि ये मुकम्मल नहीं है। इसमें जो आपने डिफिनीशंस दी हैं ये मुकम्मल नहीं है, इसको ज़रा बढ़ा दें और ज़्यादा भी इसके डिफिनीशंस इसमें शामिल कर लें। और साथ ही कमाल की बात है, जिस चीज़ का उनने मुतालबा किया है वो बड़ा अजीब है। वो हज़रत मुजद्दद साहब रहमतुल्लाह अलैह के फील्ड की चीज़ें हैं, फरमाया वहदतुल वजूद, जैसे वहदतुल वजूद और वहदतुल शहूद, मिसाल जिस चीज़ की दे जैसे वहदतुल वजूद वहदतुल शहूद, तो पता चल गया कि गोया क्या मुजद्दद साहब रहमतुल्लाह की चीज़ों को इसमें शामिल करने की ज़रूरत है। तो इस वजह से फिर हमने पहले गालिबन आपको शायद याद होगा ज़ुब्दुत तसव्वुफ़ का 10-11 इस्तिलाहात टर्मिनोलॉजी दी गई थी, अब कितनी है? अब काफ़ी ज़्यादा है, कई सफहात पर पहले हुए। तो इसका मतलब ये हुआ कि नजरात की गोया के तरफ से तवज्जो थी कि इस पर काम किया जाए और उसको मज़ीद एलबोरेट किया जाए। तो अल्लाह का शुक्र है कि अब आपके सामने तो फरमाया कि अब माशाल्लाह फ़हमु तसव्वुफ़ तो मेरे नज़दीक वज़ू पर इंतहाई शाफ़ी और काफ़ी मजमू है, कोई शक नहीं आपने बहुत तफसील और उमदगी से मसाइल तसव्वुफ़ को सलूक को बयान किया है और इंशाअल्लाह तालिबा के लिए किताब अक्सर साबित होगी। अल्लाह ताला आपको जज़ाए खैर दे, इस इल्मी रूहानी शाहकार को कबूलियत से मालामाल फरमाए और तालिबीन को इससे खूब मुंतफ़े फरमाए। बाद में कुछ कंपोजिंग की गलतियाँ हुई तो उसके बारे में बताया कि ये चीज़ें ठीक कर ले। आलिम 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 होते हैं ना तो इस चीज़ में। तो हमारे हजरत डॉक्टर फिदा साहब ने भी इस पर लिखा, उनने भी यही बात एलेबोरेट की है। बरसगीर पर अल्लाह का एहसान है कि हज़ार सदी के बाद मुकाम मजदीदियत के लिए ये खित्ता कबूल हुआ। चुनांचे शेख अहमद सरहिंदी रहमतुल्लाह अलैह हज़ार सदी के बाद मजद अलसानी की अजीम खिताब के साथ उम्मत मोहम्मदिया के सामने आए उनका फेस पूरी दुनिया इस्लाम में फैला। 12वीं सदी के मुजद्दद शाह उल्लाह रहमतुल्लाह अलैह, जबकि 13वीं सदी सैयद अहमद रशीद रहमतुल्लाह के हिस्से में आई। 14वीं सदी हज़रत मौलाना अशरफ अली थानवी की तालीमात से आबाद हुई। इन सारे हज़रात ने इस्लामी तालीमात को अपने अपने अदवार में बयान फरमाकर उम्मत मुहम्मदिया पर अजीम एहसान फरमाया। फारसी के नापैद होने के बाद और आज के दौर की कंप्यूटर की ईजाद के बाद अंग्रेज़ी ऐसी छा गई कि उर्दू के इस्तेदाद बहुत कमज़ोर हो गई। इस दौर के लिए हज़रात अकाबरीन की तालीमात को नए सिरे से आसान ज़ुबान में जदीद मिसाल और इस्तेदाद के साथ बयान करने की अशद ज़रूरत थी। अल्हम्दुलिल्लाह शबीर साहब ने इस तर्ज पर इन उलूम को बयान करके नई नस्ल पर एहसान किया है। मजमू अफा मुतसव आपके हाथ में, अल्लाह ताला किताब को कबूल फरमाए, इसको हमारे बुजुर्ग के फैज़ बरकात के फैलने का जरिए। तो यूँ समझ लिया कि अपने बुज़ुर्गों से भी इसकी एक कस्म की इजाज़त हासिल हुई कि इन बुज़ुर्गों की तहरीरात पर काम किया जाए। मुजद्दद साहब रहमतुल्लाह अलैह, हज़रत शाहउल्लाह रहमतुल्लाह अलैह, हज़रत सईद अहमद शहीद रहमतुल्लाह अलैह, हज़रत तानवी रहमतुल्लाह अलैह, तो खैर है वो तो हमारे गुज़श्ता काबर में। तो इस तरह मतलब यह है कि गोया कि अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है। फिर अब हाजी अब्दुल मनान साहब दावत बरकातुम, उनने इस पर लिखा, नहमदुन सल्ली अला रसूल करीम, अल्लाह ताला हमारे अज़ीज़ भाई शबीर काका खेल साहब को जज़ाए खैर दे कि उनने तीन अहम तसव्वुफ़ को की जो बहुत बारीक बातें हैं इसको आम फहम अंदाज में आगे बढ़ाया, वो जिसकी ज़रूरत भी थी। हज़रत मौलाना अबुल हसन अलनदवी साहब रहम फरमाते थे कि लोगों ने हज़रत मुजद्दद अलफ़सानी रहमतुल्लाह अलैह के मकतूबात को पढ़ना छोड़ दिया है, जो इसमें इल्म है वो और कहीं नहीं मिल सकता। ये किसने बताया? ये शेख उल अरब वल अजम जिसको कहते थे मौलाना अबुल हसन अली नदवी साहब रहमतुल्लाह अलैह, जो इसमें इल्म है वो दौर कहीं नहीं मिल सकता। इन अल्लाह इनको जज़ाए खैर दे कि इनकी किताब को उन्होंने आगे बढ़ाया है। इस तरह शाहउल्लाह रहमतुल्लाह अलैह का बड़ा ऊंचा मुकाम है, जो हमारे काबिर दियोबंद में है, वो हमारी सनद सारी इन लोगों से चलती है, यानी हदीस की सनद, जो हदीस की भी और तसव्वुफ़ में भी इनका बहुत ऊंचा मुकाम था। फिर इन दोनों के शारह जो हमारे दौर में है, वो हज़रत हकीम उल उम्मत रहमतुल्लाह अलैह, उनने इन दोनों हज़रात की तालीमात को खूब हकीमान अंदाज में शरह करके आम फहम अंदाज में पहुँचाया है, लेकिन इनमें मज़ीद तफसीलात की यकीनन ज़रूरत रहती है। वक़्त के साथ साथ अल्लाह हमारे अज़ीज़ को जज़ाए खैर अता फ़रमाए, इनकी इस कोशिश को कबूलियत आम नसीब फ़रमाए और लोगों के लिए नाफ़े बनाए और हम सब के लिए सदका जारिया बनाए। व आखिर दावाम अल्हम्दुलिल्लाह रब्बिल आलमीन। तो गोया कि इस किताब को जो पज़ीराई हासिल हुई वो पहली दफ़ा यानी गोया कि इंटरनेशनल सतह पे हुई कि मक्का मुकर्रमा में बैठे हुए एक साहब आज इंग्लैंड जो पूरे यूरोप के लिए मरकज़ है वहाँ और फिर हमारे पाकिस्तान में। तो इस ज़रिए से इंशाल्लाह हम शुरू करते हैं, अल्लाह ताला इसको कबूल फरमा दें। किताब के जानने के बाद उसकी तरफ तवज्जो ज़्यादा हो जाती है और तकारीज इस मकसद के लिए होते हैं, क्योंकि बाज़ दफ़ा ऐसा होता है कि अगर आप जानते नहीं कि किताब किस वैल्यू की है तो आपके ऊपर छाप इसका बहुत कम आता है। आदमी नावल की तरफ पढ़ लेता है, गुजर जाता है, आज इसको सिर्फ एक सतही अंदाज में पिक कर लेता है और उसका जो डिटेल है उसकी तरफ उसका कल्ब मुतवज्जे नहीं होता। समझ में आ गई ना बात? उसका कल्ब मुतवज्जे नहीं होता, और कल्ब को मुतवज्जे करना ज़रूरी है, क्योंकि फकाहत का ताल्लुक कल्ब के साथ है। कुरान पाक से साबित है, वलहुम कुलूबुन ला यफ़क़हून बिहा, तो इसका मतलब फकाहत का ताल्लुक दिल के साथ है। दिल से हम किसी चीज़ की तरफ मुतवज्जो होते हैं तो अकल काम करना शुरू कर लेती है। समझ में आएगी ना बात? अकल काम करना शुरू कर लेती है जिस वक़्त दिल से किसी चीज़ की तरफ मुतवज्जो हो। तो ये दिल से मुतवज्जो होने के लिए ये आपको तकरीज़ात बताई हैं कि आपको अंदाज़ा हो जाए कि मैं कौन सी किताब का मुताला कर रहा हूँ, उसके बारे में अकाबर का क्या ओपिनियन है। मेरे पास एक प्रोफेसर साहब थे, गालिबन डॉक्टर उमर साहब के, जिस जहाँ से मेडिकल किया है उसमें कोई उस्ताद, नाम तो मुझे इस वक्त याद नहीं है। हाँ जी, तो आए थे मेरे पास और मुझे एक किताब दे दी तसव्वुफ पर, प्रोफेसर अब्दुल गनी उनका कोई, कि जी बड़ी अच्छी किताब है, मैं आपके लिए लाया हूँ। अब ज़ाहिर है इसमें इंसाफ की बात करनी होती है। अब अगर मैं उसको एक्सेप्ट कर लेता बड़ी मोहब्बत के साथ तो जो चीज़ उस तक पहुँचनी चाहिए थी वो पहुँचने से रह जाती है। हाँ जी, क्योंकि उसने बड़ी मोहब्बत से मुझे दिया था। लेकिन आया वो उसको खुद उसको पढ़ना चाहिए नहीं पढ़ना चाहिए, उसको पिक करना चाहिए नहीं पिक करना, इसके बारे में ज़रा मेरा अपना ओपिनियन था। तो मैंने उसके सामने ज़रा इसकी सरवर्क देखा और फिर इसकी बात कुछ पेजेस देखे और फिर मैंने अर्ज़ किया कि हज़रत ये तो तसव्वुफ़ के लिए एक्सेप्टेबल नहीं है। उसने कहा क्यों? मैंने कहा जिसने लिखी है वो खुद सूफी नहीं है, इसका कोई सिरा समझ नहीं आ रहा कि कौन है, इसकी क्या अथेंटिसिटी है और मतलब इसके ऊपर किसने एतमाद, कुछ भी इसमें नहीं है इस तरह, बस एक टेक्स्ट है जैसे अखबार में कोई चीज़ आ जाता है। तो इसके बारे में हम क्या कह सकते हैं कि कितना अथेंटिक है, मैं इसको अपना जहन दूँ या ना दूँ? तो मेरे नज़दीक तो ये तसव्वुफ़ जैसे नाजुक मौजू पर एक्सेप्टेबल किताब नहीं है। तो मैंने उनको बड़े रिस्पेक्ट के साथ वापस कर लिया कि ऐसी किताब पढ़ने से ना पढ़ना चाहे। आई यकीनन उन्हें महसूस भी किया होगा, लेकिन इंफॉर्मेशन कम्युनिकेट हो गया ना, कम से कम उसको कम से कम मेरी तरफ से तो इतला हो गई कि इसमें कुछ प्री रिक्वेजिट चीज़ें होती हैं जिसकी वजह से इंसान को फैसला करना होता है कि मैं इसको पढ़ूं या ना पढ़ूं, और पढ़ूं तो इसको क्या दे दूं, वैल्यू क्या दे दूं, क्योंकि ये चीज़ें तो दिल को चढ़ने वाली चीज़ें हैं। ये तसव्वुफ़ जो है ये तो दिल को चढ़ने वाली चीज़ें हैं। क्या ख्याल है, आप अपना लैपटॉप किसी अनाड़ी से खुलवाएंगे जो नहीं जानता हो कि लैपटॉप क्या चीज़ है, आप उसको देख कहेंगे कि आप इसको खोल लें? हाँ जी, अपना मोबाइल क्यों, आपको पता है कि भाई जो नाड़ी है पता नहीं उसको कौन सी चीज़ को ख़राब कर दे, तो ज़ाहिर आप जरूरत नहीं कर दे। तो इस तरह अपने दिल के तारों को किसको चढ़ने दे रहे हैं? आए वो अथेंटिक है? कोई बात मुझे बताएगा तो मैं उससे क्या असर लूँगा? ये बहुत अहम डिसीशंस है। इस वजह से आइंदा जब भी आप तसव्वुफ़ के मौजू पर कोई किताब पढ़ें तो सबसे पहले इन चीज़ों को कंफर्म कर लें। एक तो ये रुख है तसव्वुफ़ का जो किताबों में आपको याद रखना चाहिए, किताबों की सिलेक्शन में, ये तो बुनियादी है। एक उसमें इजाफी है और वो इजाफी भी बहुत अहम है, वो ये है कि किताब तो बहुत ऊंची है लेकिन मेरे लिए अंडरस्टैंडेबल है, क्या मैं उसको सही समझ सकूंगा? ये भी क्यों, कम्युनिकेशन में ये सारी चीज़ें शामिल होती है ना, कि किसने किस चीज़ को क्या पिक किया और होना क्या चाहिए था और वो सही कम्युनिकेट हुआ है नहीं और मैं उसको सही समझ रहा हूँ या नहीं, ये सारी बातें अहम है इसमें। तो बेशक किताब बहुत ऊंची क्यों ना हो लेकिन जो पढ़ रहा है अगर वो उसके साथ कंपेटेबल नहीं है तो उसको नहीं पढ़ना चाहिए। हाँ जी, हजरत तानवी रहमतुल्लाह ने खुद अपना वाक्य बयान किया है कि एक वकील साहब थे, उसकी बड़ी मुश्किल हालत थी, डिप्रेशन में जैसे वो जा रहे थे और परेशान थे बहुत ज़्यादा, हद तक कहते बोला भी उससे सही नहीं जा रहा था। मेरे पास इस हालत में आए तो मैंने उसे पूछा कौन सी किताब पढ़ी है, तो पता चला कि उसने हज़रत इमाम गज़ाली रहमत किताबुल खौफ पढ़ी है। तो मैंने हज़रत ने फरमाया, मैंने कहा कि आइंदा इस किताब को नहीं पढ़ना। किसकी किताब नहीं पढ़नी? इमाम गज़ाली रहमतुल्लाह अलैह किताब नहीं पढ़नी। इमाम गज़ाली रहमतुल्लाह अलैह तो माशाल्लाह यानी इरशाद के आसमान के सितारे हैं। हाँ जी, लेकिन किसने रोका? वक़्त के मुजद्दिद ने रोका। वक़्त के मुजद्दिद ने रोका कि आप इसको ना पढ़ें, क्यों? आप उसके साथ कंपेटेबल नहीं है। और बयानी ही वाक्य मेरे साथ हुआ है ज़रा डिफरेंट अंदाज में, कि मैंने एक किताब पढ़ी, एक बहुत बड़े बुजुर्ग आप सब उसको जानते हैं लिहाजा मैं उसका नाम नहीं लेता, और बड़ी मशहूर किताब है। शायद आप लोगों ने भी पढ़ा हो। हाँ जी, मैंने इसको पढ़ा और मुझे पूरी रात नींद नहीं आई, वही वाली जो वकील साहब वाली हालत मेरे हो गई। हाँ जी, अब सुबह इशराक के बाद हज़रत के पास मैं चला गया और हज़रत को मैंने सारी बात सुनाई कि हज़रत मुझे पूरी रात नींद नहीं आई। फिर मैं फ़ौरन पूछा, कौन सी किताब पढ़ी? तो मैंने किताब का नाम ले लिया। फरमाया, आइंदा तुझ पर यह किताब पढ़ना बंद, आइंदा तुझ पर यह किताब पढ़ना बंद। और फिर फरमाया, सारे किताबें बंद सिवाय हज़रत तानवी रहमतुल्लाह के मवाइज़ और मलफूजात के कोई किताब भी आप नहीं पढ़ सकते। और फिर फरमाया, ये ना समझना कि किताब गलत है। बार दफ़ा डॉक्टर मरीज को मलाई से भी रोक देता है, तो मलाई कोई बुरी चीज़ नहीं है, लेकिन पेशेंट का पेट इस काबिल नहीं है, तो इस वजह से उसको मलाई से रोक देते हैं। तीनों बातें एक सीक्वेंस में आ गई, पता चल गया कि वाकई। और एक वक्त तक फिर मेरी ये हालत थी कि मैं सिर्फ हज़रत तानवी रहमतुल्लाह के मवाइज़ और मलफूज़ात ही पढ़ता था। तो ये चीज़ है कि आप हर एक किताब को ना पढ़ें। हर किताब को पढ़ने की सलाहियत हर एक में नहीं होती। इस वजह से जो किताब आपके दौर के लिए है और आपके लिए है, आपके आपके जहन को बुनियाद बनाकर लिखी गई है और है सही, तो उसके पढ़ने से फ़ायदा होगा। ये मेरे साथ एक दूसरा वाक्य हुआ था इंजीनियरिंग में, जब मैं स्टूडेंट था, फोर्थ ईयर का गालिबन फाइनल ईयर का स्टूडेंट था। उन दिनों ये हज़रत तानवी रहमतुल्लाह के मवाइज़, ये मैं कराची से माशाल्लाह इसको यानी हदिया करके मंगवा चुका था, और मेरे पास तकरीबन सारी जिल्दें उस वक़्त की छपशुदा थी, और मैं बाकायदा रेगुलरली पढ़ा करता था। दिल में एक वसवसा आया। वसवसा क्या आया कि तू हज़रत तानवी रहमतुल्लाह की किताब क्यों पढ़ता है, तो शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह का क्यों नहीं पढ़ता, ख्वाजा शहाबुद्दीन सुरवर्दी रहमतुल्लाह का क्यों नहीं पढ़ता, जो ओरिजिनल सिलसिलों के बानी हैं उनको आप क्यों नहीं पढ़ते, आखिर क्या पढ़ते, इब्तिदा का पढ़ लो ताकि आपको बेसिक नॉलेज का पता चल जाए, ओरिजिनल नॉलेज का पता चल जाए। ये वसवसा था। शैतान जालिम, वो कुछ ना कुछ चक्कर चलाता रहता है। आज खुदा की शान, अल्लाह पाक ने जवाब भी मुझे बहुत जल्दी दे दिया, और जवाब मुझे इंजीनियरिंग के लिहाज से दिया, क्योंकि हमारे प्रोफेसर थे डॉक्टर जमाल खान, इंटरनेशनल फेम के आदमी थे, अपने सब्जेक्ट पे अथॉरिटी थे, और उनका तरीका ये था कि वो आके बोर्ड के ऊपर एनर्जी इक्वेशन लिख लेता हूँ बगैर ये जाने कि आज क्या पढ़ाना है, क्योंकि उनके बहुत सारे बकेड़े थे उसमें लगे रहते थे, तो दरमियान से वक़्त निकाल के क्लास में आ जाते थे, और क्लास के दौरान भी इस तरह वो मतलब वाक करते करते पढ़ाते थे, तो बाहर नज़र होती कौन क्या कर रहे कि सर, निकल जाते क्लास में उससे बात करके फिर आ जाते। ये उनका तरीक़ाकार था, लेकिन थे अपने सब्जेक्ट पे अथॉरिटी। तो वो एनर्जी इक्वेशन लिख के पूछते कि क्या भाई आज क्या पढ़ाना है, तो हम कह दीजिए आज टरबाइन पढ़ रहे हैं, तो हमसे ही पूछ पूछ के वो कंडीशंस वो सारे मालूम करके लगवा के वो एनर्जी इक्वेशन से वो टरबाइन के इक्वेशन निकलवा देते और फिर उससे प्रॉब्लम सॉल्व करवाते। ये ओरिजिनल नॉलेज है उसको हम कहते हैं, और नोट्स भी इस तरह चलते चलते सर लिखवाते थे। तो मुझे अल्लाह ताला ने उसके जहन में उसके ज़रिए से बात कि प्रोफेसर जमाल खान जो थे उसने सारी किताबें पढ़ी हैं जो हम नहीं समझ सकते। इंजीनियरिंग की वो बड़ी मुश्किल किताबें, हीट ट्रांसफ़र की, पावर प्लांट्स की, वो किताबें जो हमने पढ़ी है जो हम नहीं समझ सकते, इन्होंने हमारे लिए डाइजेस्टेबल फॉर्म में नोट्स हमें दे दिए। अगर मैं कहता हूँ कि मैं प्रोफेसर जमाल खान की नोट्स क्यों पढ़ूँ, मैं तो मुझे फ़लाँ प्रोफेसर जो अमेरिका का है वो मैं उसको पढ़ूँ, फ़लाँ प्रोफेसर जितना बल्ले पहले जो गुजरा है उसको पढ़ूँ, तो क्या मुझे उस चीज़ समझ में आएगी? मेरे लिए तो वो मेरे रेंज से बाहर है, उनके लिए बाहर नहीं है, तो ये दरमियान में बफर जोन है। جو پروفیسر جمال خان درمیان میں ہے وہ اس کو سمجھتے ہیں اور پھر ہمیں سکھاتے ہیں, ہمیں اپنی زبان میں سکھاتے ہیں, ان کی زبان میں سیکھتے ہیں. ایکسس ان کو حاصل ہے اور ہمیں ان تک ایکسس حاصل ہے. تو اسی طریقے سے کمیونیکیشن ہوتی ہے. تو مجھے فوراً سمجھا کہ شیطان کا دھوکہ ہے. جو حضرت تانوی رحمۃ اللہ سمجھ سکتے تھے وہ ہم نہیں سمجھ سکتے, اور جو وہ سمجھا سکتے ہمیں وہ پہلے کابرین کے سامنے وہ چیزیں نہیں تھیں. لہذا ان کی باتوں کے لیے سمجھنے میں گیپ ہے, اور حضرت کے ذریعے سے گیپ ہم کور کر سکتے ہیں. تو اگر ہم حضرت کی تحریرات کو چھوڑ کر ان تک جاتے ہیں تو اس کا مطلب یہ ہے کہ ہم اپنے آپ کو اوور اسٹیمیٹ کر رہے ہیں, نتیجہ جہالت ہوگا. بس یہ بات جب سمجھ آ گئی تو میں نے چھوڑ دی باقی چیزیں. الحمدللہ, اللہ کا شکر ہے. آپ حضرات جانتے ہیں کہ ان چیزوں کی بڑی برکتیں حاصل ہوئیں. اب جو آپ کے سامنے کتاب ہے تو یہ جیسے میں نے عرض کیا, ماشاءاللہ نچوڑ ہے ان بزرگوں کی تحریرات کا, اور اس میں اللہ پاک نے جو اتنا عرصہ لگوایا اس میں بھی اللہ پاک کی بڑی حکمت ہے. یہ پچھلی دفعہ چھپے ہیں, کب چھپے ہیں؟ ہاں 2018 میں چھپا ہے, پچھلے سال چھپا ہے. اب شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. الحمد للہ العلی العظیم والصلاۃ والسلام علی رسول المزکی الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. اس کا جو خطبہ ہے یہ میں نے حضرت مجد الفسانی رحمۃ اللہ کے مکتوبات شریف والا خطبہ, یعنی آگوئے کہ لکھا ہے حضرت کا, یہی ہوتا تھا سٹارٹ. اے ایمان والو, اللہ تعالیٰ سے ڈرو, ایمان و عمل کے سچوں کے ساتھ رہو. سورہ توبہ کی آیت نمبر 119. اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اللہ تعالیٰ نے ہمیں اس وقت کے سچوں کے ساتھ بیٹھنے کی توفیق عطا فرمائی. اللہ تعالیٰ تقوی بھی نصیب فرما دے, آمین. تصوف دین کا ایک ایسا شعبہ ہے جس کا جو مقصد بتایا جاتا ہے اس سے کوئی بھی دیندار مستغنی نہیں. یہ انبیاء کرام کی سنت ہے اور سب اس کے محتاج ہے, اس لیے ہر ایک پر لازم ہے کہ اس کے بنیادی مقاصد تک رسائی حاصل کرے. جہاں تک اس کے ذرائع کا تعلق ہے تو ان سے جب تک اس کے مقاصد پورے ہو رہے ہوں تو اس میں تبدیلی کی ضرورت نہیں, لیکن جب ان سے وہ مقاصد پورے نہ ہو رہے ہو جس کا تصوف میں حاصل کرنا ضروری ہے تو پھر ان ذرائع کے ساتھ چمٹنے بھی کوئی خیر نہیں. ان کو پھر ایسا بدلنا کہ پھر ان سے مقصود حاصل ہو جائے ضروری ہو جاتا ہے. میرے خیال میں سمجھ میں آ رہی نا, اس میں کوئی تشریح کی ضرورت نہیں ہے. اس شعبے کا چونکہ اعمال قلب کے ساتھ تعلق ہے جو کہ انتہائی لطیف چیز ہے, اس لیے اس میں دو طرح کے غیر پسندیدہ تغیرات اکثر پیشتر وجود میں آتے رہتے ہیں جن کی پیشبندی اس فن کے ذمہ داروں کے ذمہ لازمی ہوتی ہے. ان میں پہلا تغیر ان لوگوں کی وجہ سے آتا ہے جو جان بوجھ کر تصوف کو بگاڑنے پر تلے ہوتے ہیں, اپنا ایجنڈا ہوتا ہے ان کا. مثلا غامدی, ہاں جی, یا کوئی اور اس قسم کا, جن کو ایک چیز کو بگاڑنا ہی آتا ہے کہ بھائی اس کو میں خراب کر کے دکھاؤں تاکہ لوگ اس سے متنفر ہو جائیں. ہاں جی, تو کیونکہ ان کے سفلی مقاصد اس بگاڑ کے ساتھ وابستہ ہوتے ہیں, وہ لوگ یہ جانتے ہیں کہ وہ غلطی پر ہے لیکن اپنے سفلی مقاصد کی وجہ سے اس کے اقرار نہیں کرتے اور مخلوق خدا کو دین سے برگشتہ کر رہے ہوتے ہیں. یہی وہ لوگ ہیں جن کو ان کی طرح ہیں جن کو قرآن میں المغضوب علیہم کہا گیا, اور اللہ تعالیٰ ایسے لوگ کے صحبت سے ہر مومن کو بچائے, کیونکہ ایمان کے ڈاکو ہوتے ہیں. یہ لوگ اولیاء کرام کی باتوں کی غلط تعبیریں کرتے ہیں اور قرآن سنت کی کوئی پرواہ نہیں کرتے, وحد الوجود کے نام پر شرک اور معرفت کے نام پر الہاد پھیلا رہے ہوتے ہیں. ہاں جی, دوسرا تغیر ان لوگوں کی وجہ سے ہوتا ہے جو تصوف کے اصل مفاہیم سے واقف نہیں ہوتے, جاہل ہوتے ہیں. وہ لوگ سنی سنائی باتوں کو بغیر تحقیق کے پھیلاتے رہتے ہیں, وہ مقاصد کو ذرائع اور ذرائع کو مقاصد بناتے ہیں. کیسے؟ مطلب یہ ہے کہ وہ مقاصد کو ذرائع، یعنی یوں کہہ سکتے ہیں کہ جو مقصد ہے اس کو مطلب جو ہے نا وہ سمجھتے ہیں کہ یہ ذریعہ بن جائے، ہاں جی، اور ذرائع کو مقاصد بناتے ہیں. اب مثال کے طور پر اللہ پاک نے فرمایا ہے ان الصلاۃ تنہا عن الفحشاء والمنکر ولذکر اللہ اکبر، یہ تو اللہ پاک نے اس کو ذریعہ بنایا. تو اس سے ایک شخص کہتا ہے کہ مجھے کسی اور ذریعے کی ضرورت ہی نہیں ہے، تصوف کی کیا ضرورت ہے، بس نماز سے یہ کام ہوتا ہے نا. تو اب بات اس کی سرسری طور پر بالکل صحیح ہے، لیکن فی الحقیقت کیا اس کو وہ چیز حاصل ہو رہی ہے؟ مثلا کسی کی نماز ہی نہیں صحیح، کیا اس کے اندر یہ پراپرٹی ہوگی؟ اس کے اندر یہ پراپرٹی نہیں ہوگی. اب نماز کا ایک ظاہر اور ایک باطن ہے. نماز کا جو ظاہر ہے مسائل ہیں، آپ نے رکوع صحیح کیا ہے، سجدہ صحیح کیا ہے، قومہ صحیح کیا ہے، جلسہ صحیح کیا ہے، قرت صحیح کیا ہے، یہ اس کے ظاہر ہے، یہ تو صحیح ہونا چاہیے ورنہ نماز ہی ٹوٹ جائے گی. لیکن آیا آپ کی نماز میں خشوع ہے؟ آپ کی نماز میں اخلاص ہے؟ آپ کی نماز میں توجہ الی اللہ ہے؟ یہ ساری چیزیں اگر نہیں ہیں تو بے شک سارے مسائل کے مطابق نمازیں ٹھیک ہو، کیا اس کا اثر وہ ہوگا؟ کیوں؟ قرآن پاک میں ہے ان الصلاۃ لکبیرۃ الا علی الخاشعین الذین یظنون انہم ملاقو ربہم وانہم الیہ راجعون. اللہ تعالیٰ نے جو چیز خشوع کے ساتھ وابستہ کیا ہے، خشوع کے بغیر تم کیسے حاصل کر سکتے ہو؟ تو جو نماز تو پڑھتے اس کے اندر خشوع نہیں، تو کیا خشوع اس کے نماز کے پڑھنے سے آئے گی؟ سمجھ میں آئے گی نا بات؟ اب خشوع آپ کا مقصد ہے تو آپ اسی کو ذریعہ بنا رہے ہیں کہ خشوع حاصل ہو جائے اس سے، وہ تو آپ کا ایک وہ ہے یعنی جس ٹارگیٹ ہے. تو ٹارگیٹ از ٹارگیٹ، تو ٹارگیٹ کو تو حاصل کرنا ہے، تو خشوع حاصل کرنے کے لیے کچھ اور کرنا پڑے گا نا. تو جو اور کرنا پڑ رہا ہے وہی تصوف ہے. کیا چیز ہے وہ؟ وہی تصوف ہے. تو تصوف سے آپ خشوع حاصل کر رہے ہیں، تصوف کے ساتھ اخلاص حاصل کر لیں، تصوف کے ساتھ توجہ اللہ حاصل کر رہے ہیں، یہ چیز حاصل آپ کی نماز نماز بن گئی. اب اس کے اندر وہ چیز حاصل ہے جو اللہ پاک نے فرمایا ان الصلاۃ تنہا عن الفحشاء والمنکر ولذکر اللہ اکبر. بھائی ایک گاڑی ہے، ماڈل ایسا ہے کہ 200 کلومیٹر پر ہاور کی رفتار سے بھاگ سکتی ہے، دوڑ سکتی ہے، لیکن اس کا سسٹم خراب ہو گیا اور وہ 30 کلومیٹر سے زیادہ نہیں دوڑ سکتی. اور آپ کسی کو کہہ دیں یہ وہ گاڑی جو 200 کلومیٹر کے سپیڈ سے جائے گی، وہ بیچارے کیلکولیٹ کر دے کہ میں اتنی دیر میں پہنچ جاؤں گا، پتہ چل گیا کہ وہ تو راستے میں ہی رہ گیا، کیوں؟ گاڑی ٹھیک نہیں ہے. تو سب سے پہلے اس کو گاڑی ٹھیک کرنی پڑے گی، تبھی اسے وہ مقاصد حاصل ہوں گے. تو یہ والے کہ کچھ لوگ ذرائع کو مقاصد اور مقاصد کو ذرائع بنا، کیسے؟ مثلا کوئی بات ہے جو 6ویں صدی ہجری میں بہت معتبر بات تھی، لوگوں کے اصلاح کے لیے ذریعہ تھی. 7ویں صدی ہجری میں حالات تبدیل ہو گئے، اب وہ بات لوگوں کی ضرورت نہیں رہی، وہ پہلے سے حاصل ہے، یعنی علمی کام ہو گیا یا کچھ بزرگوں نے محنت کی، وہ پرابلم ہی نہیں رہا، اس کے مقابلے میں کوئی اور چیز پرابلم بن گیا. کیوں؟ یہ میرے خیال میں ڈاکٹر حضرات جانتے ہیں کہ وہ کتابوں پہ ان کا لکھا ہوتا تھا نو ملیریا، ملیریا پرابلم تھا اس وقت، پھر اس کے بعد کوئی اور ڈیزیز، مطلب یہ اس کے بعد کہ نو دس، اس وقت یہ پرابلم تھا. اب ملیریا پہ اچھا خاص ریسرچ ہو گیا ہے اور ادھر ایڈس کے ساتھ لوگ مر رہے ہیں اور آپ کہتے ہیں نو ملیریا، تو کیا کہیں گے اس کو؟ بھائی وہ ٹھیک ہے، وہ مسئلہ حل ہو گیا ہے، اب اس کے علاج موجود ہیں، آپ ان باتوں پہ کام کرو جس کا علاج موجود نہیں ہے. تو یہ جو ذرائع کے ساتھ چمٹنے والی بات ہے نا، وہ یہ چیز ہے कि आप जो ज़रिया रिक्वायर्ड है उसको तो छोड़ रहे हैं, और जो ज़राए हासिल है पहले से आप इसके ऊपर मुतमैन है और समझते हैं किसी पे काम होना चाहिए, तो इट इज़ रिपीटिशन ऑफ वर्क। ये तो मैंने ज़रा थोड़ा सा बेहतर अंदाज में बयान किया, लेकिन असल क्या है, एक बुज़ुर्ग फौत हो गए, बहुत अल्लाह वाले थे, बड़े थे मसलन, और लोग उमूमन क्या करते हैं, लोगों में चूंकि मैं क्या बताऊं आपको, हर चीज़ वो कहते हैं हर शाख पे उल्लू बैठे हैं, जामे गुलिस्ता क्या होगा। अब कमाल की बात है कि पहले बुज़ुर्ग खुलफा बनाते थे, अपने नुमाइंदे बनाते थे कि ये मेरे बाद ये काम करेगा, अब आवाम बनाते हैं। कैसे बनाते हैं, बुज़ुर्ग फौत हो गए, लोग जमा होकर उनके जो साहबजादे होते उसके हाथ पर बैत कर लेते कि ये हमारा बड़ा है, न उसकी तरबियत, न उसके पास इलम, न उसके पास तकवा, सिर्फ फलां का बेटा होने की वजह से बुज़ुर्ग बन गया, उनसे लोगों ने बैत शुरू कर ली। मुझे बताओ जो खुद कुछ नहीं हो वो दूसरों को क्या देगा। तो ऐसे लोग के लिए पास सिर्फ एक ही सहारा होता है कि जो बुज़ुर्गों के यहाँ मामूल ब्याह चीज़ें होती हैं, यानी ख़त्म करना और ये करना और फला करना, वो सही होती है, लेकिन उस दौर की नहीं होती, वो दौर गुजर चुका होता है। अब वो उसके साथ स्टिक कर लेते हैं और बस उसको बिल्कुल नहीं चेंज करते हैं, और जो उसको चेंज करने की बात करते हैं उनको कहते हैं वाबी है। क्यों, उनका सारा मसला इसी पे चल रहा होता है। हाँ जी, तो उनको कुछ और तो आता नहीं है, तो जो चीज़ उनने देखी है वो दो बातें देखी है, बुज़ुर्गों को वो काम करते हुए देखा है, तो चलो जी वही काम करना है, और दूसरे बात बुज़ुर्गों के आखिर दौर में फतुहात शुरू हो जाती है। फतुहात किसको कहते हैं, लोगों का दिल उनकी तरफ मुतवज्जो हो जाता है और लोग उनकी ज़रूरियात का खुद अपनी तरफ से ख्याल रखते हैं, तो कभी उनकी क्या खिदमत कर रहे हो, तो कभी उनकी क्या, ये सिलसिला चलता है, ये खुद ब खुद है, इंसान के बस में नहीं है, होता है। अच्छा, अब उसने अखीर उम्र में देखा होता है कि बुज़ुर्गों के पास इस तरह चीज़ें आती हैं, तो कहते हैं यही तसव्वुफ है बस अपने जेब को बड़ा सा बना दो और जो आते हैं उसमें डाल लिया करो, इससे बड़ी चीज़ और क्या है। तो एक तो उन्होंने वो चीज़ें देखी होती हैं, और दूसरी बात यह कि ये चीज़ उनके सामने होती है, तो नतीजतन गुमराही फिर शुरू हो जाती है। अब ऐसे लोगों के पास अब जाएंगे तो क्या करेंगे, अब वो ना आपको ना खुद तसव्वुफ जानते हैं, ना आपको तसव्वुफ सिखा सकते हैं, ना आपको इन चीज़ों पे लाइन पे लगा सकते हैं, उनको चंद रस्मी बातों का पता है, उन रस्मी बातों को आपको भी बता देंगे, अब अगर तीर निशाने पे बैठ गया तो ठीक है, वरना फिर क्या कर सकते। तो ये मसले होते हैं। तो यहाँ पर ये इस बात की कि वो जरिए को मकसद बनाते और मकसद को जरिया बनाते हैं। अब इस तरह है, इस तरह नजरियाती तौर पर तसव्वुफ को कुछ ना समझे, खुदा करे कोई ये इसकी अमली तस्वीर बनाते हैं, और अमली तौर पर दावे बड़े और अमल कम के मस्ताक बन जाते हैं। दावे इतने बड़े होते हैं कि आदमी कहता है चीज दुनिया में तो कोई भी इस पे फिट नहीं हो सकता, और अमल वो जो आम सुन्नत की बातें होती है वो भी नहीं होता, वो जो आम लोग सुन्नत पे चलते हैं और मतलब उसके बारे में ख्याल रखते हैं, ये चीज़ भी नहीं होती, परवाह नहीं होती, टखनों से नीचे पाजामा होगा, हाँ जी, और नमाज जुमात के साथ पढ़ने का अहतमाम नहीं होगा, बल्कि बाद लोग तो बातें भी मशहूर कर लेते हैं इस तरह कि हम तो मदीना मुनव्वरा में पढ़ते हैं नमाज, और लोग मान भी लेते हैं, मानने वाले लोग हैं ना, तो लोग मान भी लेते हैं, तो उनकी काम उनके बात चलती है। हमारे एक ड्राइवर थे, उनके साथ में दफ्तर जाया करता था, तो मुझे कहते शाह साहब आप तसव्वुफ मतलब पे काम कर, मैंने कहा हाँ, कहते हमारे जो पीर साहब है ना वो नमाज नहीं पढ़ते थे हमारे साथ। तो एक साहब ने उस पर एतराज़ किया कि आप नमाज नहीं पढ़ते, उन्होंने कहा जाओ उस कमरे के अंदर देखो, तो कहते कमरे के अंदर जाके दरवाजे में खड़ा होकर कभी इस तरफ देख रहे हैरान हो, कभी उस तरफ देख रहा है, क्या हो गया तुझे, क्या हो गया, क्यों रहा? कहते वहां देख तो तू आप नमाज पढ़ रहे हैं, यहाँ अकराब होकर पी रहे हैं, कमाल है, क्या चीज है। ऐसी बातें वो मशहूर करा देते हैं, करा देते हैं, एक दफ़ा ऐसा हुआ, ये मैंने आर्टिकल पढ़ा है, मैं खुद इसका ज़िम्मेदार नहीं हूँ, जिसने जिसे लिखा है वैसे ही मैं बताया था। ये नहीं होता जो महकमा टेलीग्राफ, उसके कुछ रिटायर्ड लोग थे दो, उनने लिखा था, कहता हम इस किसी इलाके में गए तो कहते हैं कि हम बुज़ुर्गों के साथ मिलने वाले थे, तो पूछा भैया कोई है अल्लाह वाला, तो ने कहा जी फलां है। अच्छा ठीक है, चलते हैं उनके साथ मिलते हैं। कहते हैं कमरे में बैठे रिसेप्शन में, और रिसेप्शनिस्ट जो है ना वो उनसे बातें कर रहे हैं, और वो इस तरह ये मल्ले कोई चीज़ जैसे बजा रहे हों। तो कहते हैं मैंने हमने जब गौर किया तो वो मैसेज था टेलीग्राफ के अंदाज में ना, टू टक 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 टू 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 टक टक टक, वो इस तरह होता था ना, तो इस तरह वो बजा रहे हैं। तो मैसेज उसमें क्या था, जो हम उनको बता रहे थे वो सारा वो बताया जा रहा था। अच्छा ये बात है, अब इनको तो शुक्ल हाथ में आ गया। खैर जब पीर साहब के पास गए तो पीर साहब ने दरवाज़ा जाहिर जो बंद होता था, किस लिए आया, और मुंह उठा के आ जाते हो, ये मसला है ये मसला है ये मसला है, वही जलाल में जैसे वो तरीके बताए, वो सारी बातें वो भाई बताई। कहते हमें तो हकीकत हाल का पता चल गया था, लिहाजा हम तो आराम से बैठ गए, हमने तो कोई असर नहीं लिया। अब वो ऊंची ऊंची बातें कर रहा है, कहते उनके सामने पेपर वेट पड़ा हुआ था, वो पेपर वेट उठाकर मैंने, और कहते हमने डिस्क बजाया और सिर्फ इतना मैसेज दे दिया, हम जानते हैं जो तुम करते हो, मतलब उस पर जो है ना वो इस तरफ बजा के उनको बताया कि हम जानते हैं जो कुछ तुम कर रहे हो। ये तो वो स्प्रिंग की तरह उछला और जाकर दरवाजे को चिटकनी लगा दी, हमारे पाँव पे पड़ गया क्या निस्फुल्ली व निस्फुल्लक, बस आधी आपकी आधी हमारी, कोई हकीकत हाल से वाकिफ आदमी आ गए। अब ये अब तो वो दो दौर था ना, अब की क्या बात है, अब तो मोबाइल और मैसेज और पता नहीं क्या क्या चीज़ हो रही है। हाँ जी, अब तो डिक्टाफोन लगा हुआ हो, आप जो भी बातें कर रहे हैं उधर पहुंच रही है, इसके मैसेज की जरूरत ही नहीं, इस किस्म की चीज़ों की जरूरत ही नहीं, वो सारे कुछ खुद ब खुद हो रहा है। हाँ जी, तो इस किस्म के टेक्निक्स लोग पहले डेवलप कर लेते हैं, क्योंकि मकसद दुनिया का माना होता है, मकसद दीन नहीं होता, तो लिहाजा उनके लिए फिर यही मीन्स चल रहे होते हैं। ये लोग उन लोगों की तरह है जिनको अद्दालीन यानी गुमराह कहा गया, ये लोग काबिल रहम होते हैं, क्योंकि गुमराह जरूर होते हैं लेकिन ये नहीं जानते कि वो गुमराह है। अगर उनको कोई ऐसा वली कामिल मिल जाए जिनसे उनको मुनासिबत हो जाए तो इनकी इस्लाह हो जाती है। क्यों, जायकीन नहीं होते ना, यानी दिल की कजी नहीं होती, सिर्फ जहालत की वजह से एक चीज को समझा होता है। अब अगर वो जहालत दूर हो जाए तो बात खत्म हो जाएगी, और खुश अकीदा होने की वजह से बहुत जल्द अपने मकसूद तक रसाई हासिल कर लेते हैं। लेकिन अगर ऐसा नहीं है तो पहला ग्रोह उनको बहुत आसानी के साथ अपना आलाकार बना लेते हैं। हाँ जी, इन्हीं दो ग्रोहों के मुकाबले में एक तीसरा ग्रोह वजूद में आ गया आया है, जो कि इखलास के साथ तसव्वुफ को खिलाफ सुन्नत समझ कर उसके मुखालफत के दर पर होते हैं। वो सूफियों की गलत बातों को देख कर ना, ये जो दूसरा ग्रुप है, नहीं जो पहला ग्रुप है, पहले ग्रुप की बातों को देख कर वो उसका सख्त मुखालिफ हो जाता है और तसव्वुफ का नाम भी सुनना गवारा नहीं करते। ऐसे लोग भी होते हैं, हालांकि मुखलिस होते हैं, ये नहीं कि मुखलिस होते हैं, और वो इनको गलती पर समझ कर समझते हैं कि सही कोई नहीं, और नतीजतन मुखालिफ हो जाते हैं। ये लोग भी काबिल रहम हैं, इन तक भी तसव्वुफ की सही ताबीर नहीं पहुंचाई गई है। हमारे डॉक्टर हमजा खान इन लोगों में से एक थे, मुझे बिदती कहते थे टाइटल। हाँ जी, मुझे बिदती कहते थे, मेरे को और पीर भाई थे डॉक्टर सरफराज मरहूम, उनको भी बिदती कहते थे, लेकिन मेरे साथ इतनी मोहब्बत थी कि अगर मैं उसके कमरे में न जाता और आ जाता ना कहीं से, तो फिर लड़ाई होती कि तू क्यों नहीं आया, मोहब्बत बहुत थी मुझसे, लेकिन ये कि बिदती मुझे कहते थे। डॉक्टर हमजा खान को जानते हैं पेशावर से मारूस। अच्छा, तो खैर ऐसा हुआ कि हजारे मुझे बिदती कहते थे, और मौलाना अशरफ साहब रहमतुल्लाह अलैह शादी पे गए थे हम डॉक्टर फिदा साहब के, तो मौलाना साहब हंसमुख जोली तबीयत, ख़ुद भी लतीफ़े सुनते थे, सुनाते भी थे, इसी में लोगों की तरबियत करते थे, तरीक़ाकार था हज़रत का अपना। और ये बात, ये आदमी ज़रा क्रिटिक आदमी थे और इन चीज़ों पे गिरफ्त करने वाले थे, तो हमारे साथ थे। तो हज़रत के मजलिस से बाहर आए, कहते कमाल है, कैसा पीर है, देखो खुद भी हंसता है, दूसरों को भी हंसाता रहता है, कोई तरीका है? अब चूंकि हज़रत के तो बातें हम पर खुली थी, तो हमें तो गुस्सा आ गया। मेरे कमज़ा खान, पता है तुम्हें, ये जिन जो इनके सामने बैठे हैं ना, ये बहुत ही ज़्यादा दुनिया के खाते पीते लोग हैं, दर स्पेशलिस्ट भी थे डॉक्टर शेरबहादुर की तरह, इस तरह और इंजीनियर हजरात और बड़े बड़े रजिस्ट्रार टाइप उस किस्म के लोग हज़रत के मजलिस में होते थे यूनिवर्सिटी के। मैंने कहा ये दुनिया की हर बदमाशी कर सकते हैं अगर करना चाहें। अगर हज़रत ने उनको चंद लतीफ़ों पर टरखा कर अपने साथ बैठा दिया और उन बुरी चीज़ों से बचा दिया, तो अच्छा काम है या बुरा काम है? हाँ जी, ये बात उनकी समझ में आ गई, कुछ कहा नहीं, खामोश हो गए। अब चूंकि उनको मैसेज तो मिल गया, लिहाज खामोश तो गए, लेकिन चूंकि पहले गुस्साखी तो की थी ना, तो हमने अपने आंखों से देखा कि गुस्साखी का अंजाम क्या होता है। उस दिन एक मामूली वसवसे की वजह से उनकी असर की नमाज कजा हो गई, एक मामूली वसवसे से, जो कि आम आदमी भी समझ सकता था, असर की नमाज नहीं पढ़ी। मैंने कहा देखो ये सबसे बड़ी सख्त बात, गुस्साखी की सजा जो है ना अमाल की तौफीक से अलग होती है, ये बहुत ख़तरनाक बात होती है। हाँ जी, तो ये जो बात है हो गई बात। अब एक दिन मैं गया हूँ हंस भी मामूल, जैसे कि वो मुझ पे जोर देते थे कि मैं उनके साथ मिला करूँ, तो मैं गया उनके कमरे, मुझे कहते डॉक्टर फिदा साहब ये मुझे मौलाना अशरफ के पास क्यों नहीं ले जाते? मैंने कहा क्यों, तेरे पैर नहीं है? कहते नहीं पैर तो है, मैं हज़रत से बैत करना चाहता हूँ। अब कहाँ हमजा खान हो, कहाँ हज़रत से बैत? मैंने कहा शायद ये मेरे साथ मजाक कर रहे हैं। मैंने कहा देखो इन बातों में मजाक में बर्दाश्त नहीं करता, कितनी मजाक नहीं करता। कहते तो जब भी मैं सोता हूँ मौलाना साहब हाजिर, जब भी सोता हूँ मौलाना साहब हाजिर, ये मुझे तब छोड़ेंगे जब मैं बैत कर लूँगा उनसे। अंदाज वही, स्टाइल वही। मैंने कहा कोई बात नहीं, अगर ऐसी बात है तो मैं डॉक्टर फिदा साहब से कहता हूँ, अगर वो नहीं ले जाता मैं आपको ले जाता हूँ, ये तो कोई मुश्किल ही नहीं। इस पर जो है ना ऐसा हुआ कि मैं डॉक्टर साहब के पास चला गया। मैं कहा डॉक्टर साहब आप हमजा खान को क्यों नहीं ले जाते मौलाना साहब के पास? कहते गप लगा रहे हैं। मैंने कहा हज़रत गप नहीं लगा रहे, सही है, वो मैं समझ गया हूँ कि वो चाहता है। कहते अच्छा तो चलो अभी ले चलते हैं। मैं कहा भाई हमजा खान तैयार हो जाओ, डॉक्टर साहब आपको ले जा रहे हैं। कहते ठीक है। तो इतनी ज़्यादा एंग्जाइटी थी उसको कि डॉक्टर साहब अपने किसी काम में बिजी थे, उसके बाद आने वाले, कहते डॉक्टर साहब की ये हालत है, अब देखो अब पता नहीं क्या कर रहा है। मैंने कहा भाई ले जा रहे हैं ना, आपको क्या मसला है? खैर बहरहाल डॉक्टर साहब आ गए, उनको ले गए, मैं भी साथ गया। हम अंदर चले गए डॉक्टर साहब के पास, हज़रत के पास। हज़रत उस वक़्त सवालात के जवाब, मतलब कि हदूद के जवाब लिखवा रहे थे अशराक की नमाज के बाद, इशराक की नमाज से पहले। हम चले गए, खामोशी से बैठ गए। डॉक्टर फिदा साहब ने अपने मुंह को निकाला, मेरे वो कमरे के अंदर कर लिया, मौलाना मैं पंचपीरी को लाया हूँ, इनको यकपीरी बना दो। मैं पंचपीरी को लाया, वापस को यकपीरी बना दे। तो खैर हज़रत हंस पड़े, होने कहा ठीक है कोई बात। जब इशराक की नमाज हज़रत ने पढ़ ली तो फरमाया उनसे, राजा हमजा खान ता पिंज पीरान खुशता देश पगम बदे दशम। आओ हमजा खान तेरे पांच पीर तो है, तो चट्टा में हो जाऊंगा। यानी हज़रत ने बिल्कुल उसके साथ वही जो की किया, जो स्टाइल था हज़रत का। लेकिन उस वक्त हज़रत डॉक्टर हमजा खान संजीदा हो गए थे, तो गए और बैत हुए, और बैत के बाद हज़रत ने उनके मामूलात पूछे, तो मामूलात तो उनके बड़े अच्छे थे, मुखलिस जो थे। हाँ जी, तो हज़रत ने उनको एक डिग्री ऊपर जिक्र दे दिया। तो मैंने बाहर आकर उनको कहा हमजा खान मुबारक को बैत के भी और प्रमोशन के भी। कहते ये कौन सी बात आपने की, प्रमोशन किधर से? मैंने कहा आपको पता नहीं है, बस ठीक है प्रमोशन की भी। वो हमजा खान अब जब मुझे देखता है तो उनकी आंखों में आंसू देते हैं, मौलाना साहब याद आ जाते हैं। हाँ जी, और एक हालत वक़्त ही इसका था कि फाइनल ईयर में थे, तो फाइनल ईयर में बहुत पढ़ना पड़ता है, تو دن کے وقت نہیں آ سکتے، تو عشاء کی نماز کے بعد صرف مسافے کے لیے آتے تھے، آ کر حضرت کے ساتھ مسافے کر کے پھر واپس چلے جاتے تھے. یہ اتنی زیادہ محبت ان کے ساتھ. اب ایسے لوگ ظاہر مطلب مخلص لوگ ہیں نا، تو بے شک مخالفت کرنے والے ہیں لیکن اخلاص کے ساتھ مخالفت کرنے والے ہیں. ایسے لوگوں کی بھی اصلاح ہو جاتی ہے، ایسے لوگوں کی بھی اصلاح ہو جاتی ہے. اچھا، اگر یہ لوگ بھی قابل، ان تک بھی تصوف کی صحیح تعبیر نہیں پہنچائی گئی، اگر کوئی ان کو تصوف کے بارے میں صحیح بات ان کی زبان میں پہنچائے تو یہ بھی قابل اصلاح ہے. دوسرے لفظوں میں یہ بھی گمراہ ہے، کیونکہ نبی کریم صلی اللہ علیہ وسلم کے کاموں میں سے ایک کام کی اپنی غلط فہمی کی وجہ سے مخالفت کر رہے ہیں. اگر ان کو بھی کس طرح سے یہ سمجھا دیے کہ اصل تصوف وہ نہیں جس کو تم تصوف سمجھ بیٹھے ہو، یعنی جو ان کی پہلے دو گروہوں کا بیان کردہ ہے، بلکہ اصل تصوف تو عین شریعت بلکہ شریعت کی تکمیل یا روح ہے، تو اپنی مخالفت سے باز آ سکتے ہیں، اس طرح ان کو تصوف کی برکات حاصل ہو سکتی ہے. چوتھا گروہ جو ان لوگ کا ہے جو تصوف کو جانتے کہ عین حق ہے، وہ قرآنی آیات کی تشریحات بھی جانتے ہیں، وہ دل میں تصوف کے اثر اس کو مانتے ہیں، لیکن بعد دنیائی مقاصد کی خاطر تصوف کی مخالفت پر کمر بستہ ہو جاتے ہیں. یہ گروہ بھی پہلے گروپ کی طرح المغضوب علیہم کے نقش قدم پر چل رہے ہوتے ہیں، اس لیے اصل میں دونوں ایک ہیں. پہلا گروہ تصوف کے ذریعے اسلام میں بگاڑ پیدا کر رہا ہے، اور یہ آخری گروہ تصوف کے انکار کر کے امت کو اس کی برکات سے محروم کرنا چاہیے. جانتے دونوں ہیں کہ اصل یہ نہیں، اور ان دونوں کے لیے تو دعائیں کی جا سکتی ہے کہ اللہ تعالیٰ ان کے دل سے حب دنیا کو ختم کر کے ان کو ہدایت سے نواز دے. نہ انہوں نے دلائل سننے نہ ماننے، اس لیے ان کے ساتھ بحث ضیاء اوقات کے سوا کچھ نہیں. البتہ دوسرا اور تیسرا گروہ جو راستہ گم کر چکے ہیں، ان کو راستہ پر لانے کی کوشش کی جا سکتی ہے، کیونکہ ان کو جیسے ہی صحیح راستے کا پتہ چلے گا اس پر چل کر اپنی منزل مقصود کو پا لیں گے. یہ کتاب انہی دو درمیانی گروہ کو سامنے رکھ کر لکھی گئی ہے. اس میں یہ کوشش کی جائے کہ تصوف کے اصل کو واضح کیا جائے کہ یہ اصل میں کیا ہے، اس کا قرآن و حدیث کے ساتھ کیا رشتہ ہے، ان کی اصطلاحات ان کی مفاہیم کو لوگ بگاڑ کر حقیقت سے دور چلے جائیں، ان کا اصل مفہوم کیا ہے، اس میں مقاصد کیا ہے اور ذرائع کیا ہے، ان کا آپس میں کیا ربط ہے. یہ کتاب گو کہ فقیر کے الفاظ میں ہے، لیکن یا تو ان بزرگوں کے ملفوظات سے ماخوذ ہیں جن کی صحبت میں اس فقیر نے اس نبوی شعبے کے لباسی کیے، یا پھر ان بابرکت ہستیوں کے تحریرات سے جن نے اس صدی کے تقاضوں کو سامنے رکھ کر اس نبوی شعبے کو پھر سے نکار کر قابل بنا دیا. ان میں حضرت مولانا شفیع الدین تھانوی رحمۃ اللہ علیہ، مجدد ملت قطب ارشاد حضرت شیخ العزیز مولانا زکریہ صاحب رحمۃ اللہ علیہ، علامۃ الدہر حضرت سلیمان ندوی رحمۃ اللہ علیہ، اور اپنے شیخ مولانا محمد اشرف سلیمانی رحمۃ اللہ علیہ، اور اپنے محسن حضرت صبح محمد اقبال رحمۃ اللہ کی تحریروں سے استفادہ کیا گیا ہے. گاہے گاہے ان حضرات کی تحریریں بھی زیر نظر ہیں، لیکن غلبہ ان کو حاصل ہے. فقیر کی خواہش تھی کہ اس فن کے تشنگان کی اصل چشموں سے براہ راست پیاس بجھے، اس لیے فقیر کی عادت رہی ہے کہ جس کو بھی تھوڑا سا دین کی طرف مائل دیکھا ان کو حضرت تانوی رحمۃ اللہ علیہ کی تحریرات سے متعارف کرانے کی کوشش کی. لیکن آج کل کے انگریزی ماحول اور عربی لٹریچر سے دوری نے عام قاری کو ان بابرکت ہستیوں سے براہ راست فیضاب ہونے کا راستہ کافی حد تک بند کر لیا ہے. اس لیے تعارف کی کتاب انشاءاللہ کفایت کرے گی. آگے کس کا دعویٰ ہے کہ اس فن کے ساتھ میں نے انصاف کیا؟ ہر ایک کی ہمت اور قسمت ہے کہ اپنے آپ کو کہاں تک سیراب کرتا ہے. فقیر کا کام ہے منزل کا تعین کرنا، اس پر چلنا ہر ایک کے ظرف کے منحصر ہے. تقاریر اس وقت تین اکابر نے لکھی، لیکن چونکہ ذہیم کتاب ہے اس کے پڑھنے میں وقت لگتا ہے، اس لیے دوسرے اکابر سے تقاریر لینے میں وقت لگ سکتا تھا، اور اس کے چھپوانے کا تقاضا دوست فرما رہے تھے. جو حضرت کی اس کتاب کا مطالعہ فرمائے اپنی رائے سے ضرور نوازے تاکہ آئندہ ایڈیشن میں اس کو شامل کر سکیں. اللہ تعالیٰ سے دعا ہے کہ اس کتاب کو امت کے لیے بابرکت بنا دے، اور جس مقصد کے لیے اس کو لکھا جا رہا ہے وہ مقصد پورا ہو. آمین ثم آمین. تو یہ دیباچہ ہے، جیسے میں نے عرض کیا کہ کتاب کی دو تعارف ضروری ہوتے ہیں سمجھنے کے لیے. ایک دوسرے حضرات نے اس پہ تبصرہ کیا ہے جن کو ہم سمجھتے ہیں کہ وہ اوتھینٹک لوگ ہیں، اور دوسرا اس کتاب کا مصنف اپنی کتاب کے بارے میں کیا کہتا ہے. تو کتاب کا مصنف جو اپنی کتاب کے بارے میں لکھتا ہے اس کو دیباچہ کہتے ہیں، یا پیش لفظ کہتے ہیں، یا ابتدائی کلمات کہتے ہیں. تو یہ اس قسم کی چیز تھی جو آپ کے سامنے آ گئی. تو اصل کتاب ابھی شروع کر رہے ہیں انشاءاللہ. ہاں جی، اللہ جل شانہ ہم سب کو زیادہ سے زیادہ اس سے مستفید ہونے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین، الصلاۃ والسلام علی خاتم النبین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. قد افلح من زکاہا وقد خاب من دساہا، بے شک وہ کامیاب ہو جس نے اپنے نفس کو پاک کر لیا، بے شک وہ نامراد ہو جس نے اس کو خاک میں ملا چھوڑا۔ چونکہ یہ کتاب زخیم ہے اور ہمارا ارادہ ہے کہ اعتکاف میں اس کو پورا کیا جائے، لہذا سپیڈ اس کے حساب سے ہوگی۔ البتہ یہ بات ضروری ہے کہ کم از کم آپ کو سمجھ بھی آ جائے۔ تو میں خود اگر اپنی تشریح کر لوں گا تو بڑی لمبی بات ہو جاتی، جی ابھی آپ نے دیکھ لیا کہاں سے کہاں بات پہنچ جاتی ہے نا، لمبی بات ہو جاتی پھر تو یہ پورا نہیں ہو سکتا اگر میں خود تشریح کروں گا۔ البتہ اگر کسی کو کوئی چیز سمجھ نہ آئے میں پڑھوں گا، اور میں اگر کسی نے کچھ پوچھا نہیں تو میں سمجھوں گا کہ آپ سمجھ رہے ہیں۔ تو جو نہیں سمجھے تو ہاتھ کھڑا کر دے، پوچھے، اس کو میں اس چیز کی تشریح کر لوں گا۔ اس طریقے سے ماشاء اللہ کچھ جلدی کور ہو سکے گا اور مقصد بھی پورا ہو جائے گا۔ کیوں، یہ طریقہ ٹھیک ہے نا، بجائے اس کے کہ میں خود تشریح کروں، مجھے کیا پتا کہ آپ لوگوں کی کیا اشکالات ہیں، تو میں تو اپنے ذہن سے بات کروں گا تو ممکن ہے پھر بھی تشنگی رہ جائے، اور ممکن ہے تفصیل میری بہت زیادہ ہو جائے، جیسے ابھی بہت زیادہ ہو گئی تھی۔ تو اس وجہ سے جو صاحبان اس میں سے کسی چیز کو نہ سمجھیں وہ صرف ہاتھ کھڑا کر دیں، پھر میں اس سے پوچھوں گا کہ کیا ہے، تو پھر اس کے بارے میں بات کروں گا۔ تو یہ ساتھ ساتھ تشریح والی بات چلتی رہے گی، ٹھیک ہے نا۔ تصوف کا ایک مختصر تعارف۔ تصوف ایک متنازع لفظ ہے۔ بعض دفعہ ایسا ہوگا کہ کسی چیز کی تشریح آگے آ رہی ہوتی ہے لیکن لوگ ذرا جلدی پوچھ لیتے ہیں، پوچھنے کا حق ضرور ہے لیکن میرا بھی حق یہ ہوگا کہ میں بتا دوں کہ اس کی تشریح آنے والی ہے، ذرا سوال جلدی ہے۔ تو ایسا بھی ہو سکتا ہے کہ میں اس کے بارے میں عرض کر لوں کہ ابھی تھوڑا انتظار فرمائیے۔ ہاں جی، تصوف ایک متنازع لفظ ہے لیکن اس کے متنازع ہونا حقیقی نہیں، بلکہ بعض حضرات نے نہ سمجھی میں اس کے معنی غلط سمجھ لیے، لہٰذا اس کی افادیت سے انکار کر بیٹھے۔ حقیقت میں کچھ اعمال ایسے ہوتے ہیں جو ظاہراً کرنے کے ہوتے ہیں، جیسے نماز، روزہ، زکوٰۃ وغیرہ، اور کچھ اعمال باطناً کرنے ہوتے ہیں جن کا پتہ کسی اور کو نہیں چل سکتا، اس کا پتہ صرف اللہ تعالیٰ کو یا کرنے والے کو ہوتا ہے، اور انہیں اعمال پر ظاہری اعمال بھی منحصر ہوتے ہیں۔ اگر کسی کے باطنی اعمال درست نہ ہو تو چاہیے اس کے ظاہر کے اعمال کتنے ہی درست ہو جائیں وہ قبولیت کا درجہ نہیں پاتے، یا بعض دفعہ ظاہری اعمال ان باطنی اعمال کی خرابی کی وجہ سے ضائع ہو جاتے ہیں، لہٰذا ان باطنی اعمال کا درست کرنا بھی ضروری ہوا بلکہ اشد ضروری ہوا۔ سارے ظاہری اور باطنی اعمال کا انحصار تین چیزوں پر ہے، نفس، دل اور عقل۔ ان میں اعتدال ہو تو اعمال اچھے ہیں، ورنہ جتنی بھی اعتدالی ہوگی اتنی خرابی ہوگی۔ ان تینوں میں بے اعتدالی کو اعتدال پر لانا ہر شخص کے لیے ضروری ہے۔ وہ طور طریقے جن کے استعمال سے کسی شخص کے ظاہری و باطنی اعمال درست ہو کر اللہ تعالیٰ کے ہاں قبول ہو جائیں وہ تصوف کہلاتا ہے۔ کوئی سوال؟ ٹھیک ہے نا، ماشاءاللہ۔ شریعت کے طور طریقوں کو چونکہ فقہ بھی کہتے ہیں، لہٰذا ان معنوں میں تصوف کو فقہ الباطن بھی کہتے ہیں، یعنی باطن کی سمجھ۔ ثبوت: اللہ تعالیٰ نے انسان کو جب پیدا فرمایا تو اس کے اپنے ارادے کا مختار بنایا اور اس میں خیر و شر دونوں کی طرح مادے رکھے، جیسے کہ ارشاد باری تعالیٰ ہے: ونفس وما سواہا فالہمہا فجورہا وتقواہا۔ اور نفس کی قسم اور اس کی جس نے اس کو درست کیا، پھر اس میں اس کا فجور اور تقوی الہام کیا۔ پس جب خیر کا مادہ استعمال ہوتے تو کبھی کبھی اس پر فرشتے بھی رش کرنے لگتے ہیں، اور جب اس میں شر کے مادے کا پڑھ جاری ہو جائے تو مجسم شیطان کی صورت میں بھی آ جاتا ہے۔ پھر فرمایا: قد افلح من زکاہ وقد خاب من دساہ۔ بے شک وہ کامیاب ہوا جس نے اپنے نفس کو پاک کر لیا، اور بے شک وہ نامراد ہوا جس نے اس کو خاک میں ملا چھوڑا۔ یعنی مادے تو اللہ تعالیٰ نے اس میں دونوں رکھے ہیں، لیکن دونوں میں سے کسی کو بھی اختیار کرنے کا اختیار اس کو دے دیا، لیکن چونکہ امتحان کے لیے تھا اس لیے ارشاد فرمایا کہ کامیاب تو وہ ہے جو خیر کے مادے سے کام لے کر امور خیر انجام دے اور اپنے آپ کو نفس کی شر سے بچائے۔ اس طرح اللہ تعالیٰ کا مبارک ارشاد کلا بل تحبون العاجلتا وتذرون الاخرہ، یعنی ہرگز نہیں بلکہ تم فوری چیز کو پسند کرتے اور بعد میں آنے والی چیز کو چھوڑتے ہو، اس لیے عاجلہ کی یعنی دنیا کی محبت انسان کو آخرت سے غافل کر دیتی ہے۔ اور اس کے لیے آپ صلی اللہ علیہ وسلم کا مبارک ارشاد ہے کہ ہر چیز کے لیے صفائی کا آلہ ہوتا ہے، اور دلوں کی صفائی کا آلہ ذکر اللہ ہے۔ اس طرح قرآن پاک میں عقل مندوں کی نشانی یہ بتائی گئی کہ وہ ذکر اور فکر کرتے ہیں، بس یہ اپنے آپ کو نفس کے شر سے بچانے کے لیے اور دل سے دنیا کی مضمون محبت نکالنے کے لیے اور عقل کو آخرت پر یقین دلانے کے لیے جو دو طریقے اور معمولات استعمال کیے جاتے ہیں انہی کو تصوف کہا جاتا ہے. یہ تصوف کی دوسری تعریف ہوئی. ٹھیک ہے جی, ماشاء اللہ. چونکہ یہ ایک ضروری امر تھا اس لیے تعالیٰ نے اس میں ہمیں بغیر رہنمائی کے نہیں چھوڑا. اس لیے انبیاء کرام کا مبارک سلسلہ جاری ہوا. ان کا جو فرض منصبی تھا ان میں ایک اپنی امت کا تزکیہ بھی ہوتا تھا. تزکیہ سے مراد یعنی اپنے آپ کو نفس کی شر سے بچانا. سب سے اخیر میں ہمارے نبی حضرت محمد صلی اللہ علیہ وسلم کی بعثت مبارک ہوئی جن کو قرآن عطا ہوا جس نے تمام ادیان کی تکمیل کی, اور دوسری کتابیں جن کی حفاظت کا وعدہ نہیں تھا ان پر عمل منسوخ قرار دیا گیا, اور قرآن کی ہدایت کا سر چشمہ قرار دے کر اس پر عمل کا مطالب ہوا. آپ صلی اللہ علیہ وسلم نے خود بھی اس پر عمل فرمایا اور صحابہ اجمعین کو بھی اس پر عمل کے لیے تیار کیا. آپ صلی اللہ علیہ وسلم نے قرآن کے مطابق اپنے فرائض منصبی کا خوب حق ادا کیا, جس کی طرف اشارہ سائد مبارک میں کما ارسلنا فیکم رسولا منکم یتلو علیکم آیاتنا ویزکیکم ویعلم الکتاب والحکمت ویعلمکم ما لم تعلمون, جیسا کہ ہم نے تم میں ایک رسول تم ہی میں سے بھیجا ہے جو تم پر ہماری آیتیں پڑھتا ہے اور تمہیں پاک کرتا ہے اور تمہیں کتاب و دانائی سکھاتا ہے اور تمہیں سکھاتا ہے جو تم نہیں جانتے تھے. اللہ پاک کا کلام ہے اور بلاغت کی انتہا ہے. اللہ اور ہم نے تم میں ایک رسول تم ہی میں سے بھیجا, اس میں بڑی حکمت ہے کہ انہی میں سے کیوں بھیجا. قرآن میں بھی جا بجا اس کے جوابات موجود ہیں اور احادیث شریفہ میں بھی اس کی شروحات موجود ہیں, اور بزرگوں نے بھی اس پر بڑا کلام فرمایا ہے کہ آپ صلی اللہ علیہ وسلم انسانوں میں کیوں ہیں, فرشتوں میں کیوں نہیں ہیں. ہاں جی, لوگوں نے اعتراض کیا تھا. پھر اس کے بعد جو تم پر ہماری آیتیں پڑھتا ہے, تم پر ایک طرف انسان ہے ہماری آیت, ایک طرف اللہ ہے, درمیان میں پیغمبر کا مقام ہے. سمجھ میں آ گئی یہ بات, بلاغت کی انتہا ہے. مطلب میں اس لیے کہتا ہوں نا کہ ذرا تھوڑا سا آدمی غور کرے تو پتہ نہیں کیا کیا چیزیں اس میں انسان پاتا ہے. تم پر ہماری آیتیں پڑھتا ہے تو ایک کام ان کا یہ ہو گیا کہ اللہ کا کلام پہنچانا یہ پیغمبر کا کام تھا, تو یہ بھی کرتے تھے. دوسرا کام, وہ تمہیں پاک کرتا ہے. وجہ کیا ہے, پیدا انسان گندگی کے ساتھ ہوتا ہے, یعنی نفس امارہ کے ساتھ اور شیطان کے ساتھ پیدا, ہر آدمی پیدا ہوتا ہے اس طرح سے کہ نفس امارہ اس کا ابتدا ہوتی ہے, نفس لوامہ اور نفس مطمئنہ حاصل کرنا پڑتا ہے, اور شیطان ساتھ ہوتا ہے لیکن شیطان کی ماننا نہیں ہوتا. تو یہ ساتھ ملے تو اس کو گویا کہ شیطان سے بچانا اور نفس کی شر سے بچانا یہ تزکیہ ہے. سمجھ میں آئی بات, تزکیہ کیا ہے, شیطان سے شر سے بچانا اور نفس کی اصلاح کرنا, یہ تزکیہ ہے. جیسے اللہ پاک نے قرآن پاک میں فرمایا قد افلح من زکا, اور تمہیں کتاب اور دانائی سکھاتا ہے. کتاب تو قرآن ہو گیا, دانائی حکمت کی بات. یہ ماشاءاللہ اللہ جل شانہ لوگوں کے قلوب پر یہ چیز اتارتا ہے. تو آپ صلی اللہ علیہ وسلم کا قلم مبارک تو براہ راست حکمت کا خزانہ تھا, تو لہٰذا آپ صلی اللہ علیہ وسلم کی ہر بات میں حکمت پنہا ہوتی تھی. تو حکمت بھی سکھاتے تھے اور کتاب بھی سکھاتے تھے. کتاب کی تشریح بھی حکمت کے ذیل میں آتی ہے. تو پہلے شارح آپ صلی اللہ علیہ وسلم ہی تھے, پہلے مفسر آپ صلی اللہ علیہ وسلم ہی تھے. ہاں جی, اور تمہیں سکھاتے جو تم نہیں جانتے تھے, یعنی گویا یوں سمجھ لیے کہ نہیں جانتے تھے, اس طرح نہیں ہے. ذرا میں نے اس لیے کہا نا بلاغت کا کلام ہے, اس پہ غور کرنے سے ساری چیزیں سامنے آتی ہے. نہیں جانتے وہ نہیں ہے جو عام لوگ عام جس کو کہتے کہ نہیں جانتے, وہ تو جہالت ہے, وہ عارضی چیز ہے. نہیں جانتے تھے مراد ہے کہ ہم جان ہی نہیں سکتے تھے. سمجھ میں آ گئی نا بات, پیغمبر جو سکھاتا ہے وہ ہم جان ہی نہیں سکتے تھے پیغمبر کے بغیر. بات سمجھ آ رہی نا بھائی, جنت کو آپ جان سکتے تھے, دوزخ کو جان سکتے تھے, فرشتوں کو جان سکتے تھے. ہاں جی, کتنے پیغمبر آئے اس کو جان سکتے تھے. ہر پیغمبر کا کام رہا, کام کیا رہا, جان سکتے تھے؟ یہ جان ہی نہیں سکتے تھے. یہ نہیں کہ لکھا ہوا تھا اور ہم نے پڑھا نہیں, نہیں یہ والی بات نہیں ہے, بلکہ پیغمبر ہی اس کے لیے ایک ذریعہ ہے, کسی کوئی اور اس کا ذریعہ بن ہی نہیں سکتا. وہ صرف اور صرف پیغمبر ہی کا کام ہوتا ہے جو لوگوں کو یہ پیغام پہنچاتا ہے اور لوگوں کو سمجھاتا ہے. تو یہ فرماتے اور تمہیں سکھاتے جو تم نہیں جانتے تھے. ایک صحابی رسول صلی اللہ علیہ وسلم نے عجیب بات فرمائی, فرمایا کہ ہمیں تو آپ صلی اللہ علیہ وسلم نے رفع حاجت کے طریقے بھی سکھائے. اندازہ کر لیں اس طریقے کو جو ایکسپلین کیا, آج کل کی میڈیکل ریسرچ کے مطابق بہترین طریقہ وہی ہے, سنت طریقہ کیا ہے وہ جانتے ہو نا؟ نہیں جانتے ہو, یہ جاننا چاہیے کہ یہ اس پیٹ کے ساتھ رکھ کر اس کا ہاتھ اور پھر اس پہ زور ڈالنا, یہ جو کولون ہے ہاں, تو اس سے پورا رفع حاجت صحیح ہو جاتا ہے. یہ جو آپ لوگ کے کموڈ ہے نا, امریکن کموڈ, یہ ذہنی غلاموں کے جو برتن ہیں, اب امریکہ والے اس کو چھوڑ رہے ہیں. ایک امریکن نے مجھے بتایا, یہ میں کسی اور کی بات نہیں کر رہا, ایک امریکن نے مجھے خود بتایا کہ وہ کیا کرتے ہیں, اب ان کے ہاں جو کموڈز ہیں, امریکن کموڈز ہیں, تو انہوں نے یوں کیا کہ اس کے اوپر بیٹھنے کے نظام کے لیے لکڑی کے صندوقیں بنا کر اس کے اوپر فٹ کیا تاکہ اوپر بیٹھ جائے آدمی کیونکہ اس سے مکمل فراغت نہیں ہوتی, پوزیشن ہی ایسی ہے نا. وہ جو دیسی کا موڈ ہے اس کے جو پوزیشن ہے وہ نیچرل ہے, لہذا وہ صحیح ہے. اب ذہنی غلامی کی وجہ سے ہم لوگوں نے بھی ان کا لے لیا, اور اب ذہنی غلامی کی وجہ سے کریکٹ بھی کر لیں گے جب ان کی طرف سے آئے گا نا, کہ اب تو وہی کر رہے ہیں تو یہ بھی اب یہ کر لیں گے. لیکن وہ جو اپنی طرف سے کرنے والی بات تھی وہ تو کسی کسی کی سمجھ میں ہوتی ہے, کسی کسی کے سمجھ میں بات آتی ہے. ہاں جی, تو یہ میں اس لیے عرض کرتا ہوں کہ اللہ معاف فرمائے, ہم جب حرم شریف میں جاتے ہیں, حج پہ جاتے ہیں, تو اتنی تکلیف ہوتی ہے, مزاجن تکلیف, مزاجن وہ جو اصل فزیکل تکلیف ہوتی ہے, اس کے علاوہ ہے, مزاجن تکلیف ہوتی ہے کہ لوگ کتنے غلام بن چکے ہیں کہ اپنے ہوٹلوں میں دیسی کموڈ چوڑا ہی نہیں. اور یہ اس پر مجبور ہو گئے کہ وزارت مذہبی امور آپ سے انڈر ٹیکنگ لیتی ہے کہ آپ نے اس پر وہاں جا کر اعتراض نہیں کرنا. انا للہ و انا الیہ راجعون, اس حد تک غلامی چھا گئی ہے ہمارے اوپر. ہاں جی, مجھے بتاؤ سنت طریقہ جو بتایا گیا ہے, بھائی علماء جو ہیں ان سے درخواست ہے کہ وہ ذرا اس حدیث شریف کو ڈھونڈ کر ہمیں دے دیں تاکہ ہم لوگ اس کو صحیح پورے اس سے مطلب سمجھا دیں. تو یہ ہے کہ وہ اس طریقے پر آپ امریکن کموڈ اس کے صحیح مطلب امریکن کموڈ پہ وہ کام کر ہی نہیں سکتے جو مسنون طریقہ ہے. آپ ہمیشہ کے لیے سنت سے محروم, اور دیسی کموڈ پہ آج سیکھے اگلی دفعہ میں ٹھیک, کوئی مسئلہ نہیں. آج اگر آپ نے سن لیا نا, سیکھ لیا, تو بس اگلی دفعہ ٹوائلٹ جائے تو آپ اس کو استعمال کر سکتے ہیں. دیر از نو پرابلم, دیر از نو ہرڈل. ہاں جی, اور وہاں پر ہے. تو یہ میں اس لیے عرض کرتا ہوں کہ آپ صلی اللہ علیہ وسلم فرمائے اور تمہیں سکھاتا ہے جو تم نہیں جانتے تھے. اس میں آپ صلی اللہ علیہ وسلم کے بارے میں ارشاد ہے کہ آپ صلی اللہ علیہ وسلم نے اپنے صحابہ رضوان اللہ عنہم کو قرآن کی آیتوں کی تلاوت سے روشناس کیا, ان کے دلوں میں الہیت پیدا فرمائی, ان کو کتاب و سنت کی تعلیم سے بہرور کی فرمایا, ان کو ایسے انگنت علوم سے روشناس فرمایا جو پہلے نہیں جانتے تھے. ان امور میں سب سے پہلے تلاوت قرآن کی تعلیم ہے جس کی ذمہ داری بعد میں قرا حضرات نے اٹھائی, اس کے بعد تعلیم الہیت ہے جس کا ذمہ تصوف کے ماہرین نے لے لیا, اس کے ساتھ کتاب و سنت کی تعلیم ہے جس کی ذمہ داری علماء امت نے اٹھائی. پس اعمال کی دو قسمیں ہوئیں, جن میں ایک اعمال ظاہر یا اعمال جوارح ہیں اور دوسرے اعمال باطن یا اعمال قلب ہیں. علم ظاہر میں تلاوت قرآن اور فقہ ظاہر کے علوم آتے ہیں, اور علم باطن میں فقہ باطن یا اعمال قلب کے علوم آ گئے. وہ ان تمام علوم کی تدوین بعد میں ہوئی ہے، لیکن یہ چونکہ اصل کار نبوت ہے اس لیے ان کا سلسلہ آپ صلی اللہ علیہ وسلم تک پہنچ جاتا ہے. یہی وجہ ہے کہ تلاوت قرآن اور تلاوت یا سماعت حدیث کے سلسلوں کی طرح تصوف کے سلسلے بھی جاری ہوئے، اگرچہ اس کا معروف نام تصوف ہے، لیکن حضرت سید سلیمان ندوی رحمۃ اللہ کی تحقیق کے مطابق اس کا قرآنی نام تقویٰ ہے، جو کہ تمام علوم ہدایت کا دروازہ ہے. جیسے قرآن پاک میں ارشاد ہے، ذالک الکتاب لا ریب فیہ ہدی للمتقین، اس کا مفہوم یہ کہ عظیم الشان کتاب میں کوئی شک نہیں اور یہ متقین کے لیے ہدایت ہے. پس ضروری نہیں کہ غیر متقین اس قرآن سے ہدایت حاصل کر سکے. یہی وجہ ہے کہ ہم دیکھتے ہیں کہ غیر متقی اساتذہ کالج اور یونیورسٹیوں میں اسی قرآن کے اعلیٰ مضامین کو کھول کھول کر بیان کر رہے ہوتے ہیں، لیکن خود ہدایت سے محروم رہ جاتے ہیں. بخاری شریف کی حدیث احسان میں اس کا نام احسان ہے. اس کو کوئی زہد کہہ دے یا تقویٰ، احسان کہہ دے یا تصوف، اس میں کام دلوں کی صفائی کا کیا جاتا ہے. دل میں کان، زبان، ناک اور ذہن کے ذریعے ہر دم جو آلودگی آتی ہیں ان کا تدارک اور تلافی کی جاتی ہے. انسان کو انسان اور مسلمان کو مسلمان بنایا جاتا ہے. دلوں سے تکبر، عجب، حسد، کینہ، ریا، بدگمانی، خود پسندی وغیرہ کو نکال کر اس میں توازو، مسکینی، اخلاص، نیک گمان، تفویض، توکل اور خود احتسابی پیدا کی جاتی ہے. دوسرے لفظوں میں انسان کے دل کو مادہ پرستی سے نکال کر خدا پرستی کی طرف ڈالا جاتا ہے. اس کو ہر دم یہ احساس دلایا جاتا ہے کہ تو کہاں سے آیا ہے اور کہاں جانا ہے، اور جہاں جانا ہے وہاں کیا ہوگا، اور اس کے لیے کیا کرنا ہے. بس کرنا وہی تو شریعت کا اتباع ہے کہ ہم اسی کے لیے پیدا کیا ہے. لیکن تصوف میں اس پر زور دیا جاتا ہے کہ سب کچھ صرف اللہ تعالیٰ کے لیے کرنا ہے. حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ، خلیف مجاز حضرت ثانوی رحمۃ اللہ علیہ، تصوف کی جو مختصر مگر جامع تعریف بیان فرمائی وہ یہ ہے کہ تصوف میں ساری ریاضتیں اور کوشش اس لیے ہوتی ہیں کہ اللہ تعالیٰ کے ساتھ دائمی تعلق حاصل ہو جائے، اور ہر کام فقط اللہ تعالیٰ کی رضا کے لیے، فقط اللہ تعالیٰ کی رضا کے لیے آپ صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہونے لگے. تو شریعت پر تو ہوگی نا بات، اور وہ کیا ہے؟ آپ صلی اللہ علیہ وسلم کے طریقے پر ہونا، لیکن اللہ کے لیے ہونا. لا الہ الا اللہ محمد الرسول اللہ، محمد الرسول اللہ شریعت ہے، لا الہ الا اللہ طریقت ہو گیا. سمجھ میں آ گئی نا بات؟ ہاں جی. تصوف کا بنیادی مقصد مندرجہ بالا جامع تعریف میں خط کشیدہ حصہ تصوف کا بنیادی مقصد ہے. اس کو اچھی طرح ذہن نشین کیا جائے، کیونکہ اس پر قرآن حدیث قرآن میں ولایت کا وعدہ ہے. بلا من اسلم وجہ للہ وہو محسن فلہ اجر عند ربی ولا خوف علیہم ولا هم یحزنون، جس کا مفہوم یہ کہ جس نے اپنا رخ اللہ تعالیٰ کی طرف پھیر دیا، یعنی دل کا قبلہ درست کر لیا اور سب کام اللہ تعالیٰ کے لیے کرنے لگا، اور تا نیکی کرنے والا یعنی شریعت پر چلنے والا. نیکی کس کو کہتے ہیں؟ اپنی مرضی سے ہم نیکی کر سکتے ہیں؟ اللہ کی بات کو اپنے اس کے حبیب صلی اللہ علیہ وسلم کے طریقے پر کرنا، یہ نیکی ہے، یہ نیکی ہے. تو ہاں، تو ان کو اللہ تعالیٰ اس کا اجر عطا فرمائے گا، نہ ان کو کوئی ڈر ہوگا نہ غمگین ہوں گے. لا خوف علیہم ولا هم یحزنون، یہ نشانی ہے ولایت کی. جیسے کہ ارشاد باری تعالیٰ ہے، الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون الذین آمنوا وکانوا یتقون، اس کا مفہوم یہ ہے کہ آگاہ ہو جاؤ کہ جو اولیاء اللہ کو نہ ڈر ہوگا اور نہ غمگین ہوں گے. یہ مضمون سورہ اعراف میں اور بھی وضاحت کے ساتھ آیا ہے، یا بنی آدم اما یاتینکم رسل منکم یقصون علیکم آیاتی فمن اتقى واصلح فلا خوف علیہم ولا هم یحزنون. یعنی اے بنی آدم، ہم نے عالم ارواح ہی میں تم کو کہا تھا کہ اگر تمہارے پاس پیغمبر آئے جو تم میں سے ہو، جو میرے احکام تم سے بیان کرے، سو ان کے آنے پر جو شخص تم میں ان آیات کی تکذیب سے پرہیز رکھے اور اعمال کی درستی کرے، مراد یہ کہ ان کی کامل اتباہ کرے، سو ان لوگ پر آخرت میں کچھ نہ کچھ اندیشہ کی بات واقع ہونے والے، نہ وہ غمگین ہوں گے. اس کا مطلب یہ ہے کہ ہمارے روحانی نظام کی ابتدا ہمارے عالم ارواح میں کی گئی تھی، تو اس کا بیج جو ہے وہ عالم ارواح میں بویا گیا ہے. اس وجہ سے جو لوگوں کو یک دم کلک ہوتی ہے نا چیز، یہ اصل میں اس وجہ سے ہوتی ہے. بعض دفعہ ایسا ہوتا ہے نا، مطلب یہ کہ وہ کوئی مطلب مخالفت کر رہا ہوتا ہے، لیکن اچانک ان کے اوپر ساری بات کھل جاتی ہے اور وہ ماننے لگتا ہے. جیسے عمر رضی اللہ عنہ کے ساتھ ہوا، عمر رضی اللہ تعالیٰ آ رہے تھے نا آپ صلی اللہ علیہ وسلم کو شہید کرنے کے لیے، اور راستے میں ایک صاحب ملے، ان کے اپنے بہن کی خبر لیے اور بہنوں کی کہ کیا ہے، تو وہ بھی مسلمان ہو گئے. اچھا چلو پہلے ان سے نمٹ لوں، اس کو ڈائیورٹ کر لیا نا اس طرف تاکہ ڈائریکٹ نہ جائے. ہاں جی. खैर जब चले गए तो दरवाज़ा कटखटाने का तरीका ही उमर रहता उनका था। तो बस बहन तो घबरा गई और बहने भी घबरा गए। वो बाब रहतान साथ थे, वो कुरान उनको पढ़ा रहे थे, उनको तो किसी जगह छुपा दिया। दरवाज़ा खोला, उमर तलक बहन पड़ गई थी, तो जैसे ही आ गया तो उन्होंने बहन को मारना शुरू कर लिया, बगैर पूछे मारना शुरू किया। बहनों ही आए हेल्प करने के लिए, बचाने के लिए, उसको भी मारना शुरू कर लिया। जब वो मारा और बहन लहूलुहान हो गई तो तीत उमर रतलन की बहन तीत उनकी बहन ना, नस्ल तो वही था। तो कहा उमर जितना तू कर सकता है करके दिखाओ, अब हमने दीन को नहीं छोड़ना, इस वक्त हम ईमान ला चुके, जो तुझने करने करना है कर लो। ये वो स्टेटमेंट था जिसने उमर रदिल्लाहु तआला अन्हु के दिल के दरवाजे खोल दिए, क्लिक हो गया, क्लिक जिसको हम कहते हैं ना, क्लिक हो गया। तो उमर तआला अन्हु जैसे टूट से गए, हाँ जी, बैठ गए और कहा कि अच्छा फिर मुझे वो कलाम सुना दो जो तुम अभी सुन रहे थे। अब देखो स्टेप बाय स्टेप अप्रोच है, स्टेप बाय स्टेप। पहले उमर रतलाम की बहन की कुर्बानी के अल्फाज ने उसके दिल को चेंज किया, गोया कि उसके ऊपर जो पर्दा था वो हटा दिया, वो आलम रूहानी के जो चीज़ भेज वो थी वो थोड़ी सी जाहिर हो गई, और जिसकी वजह से वो सुनने पे तैयार हो गया। तो अब उमर रतलाम की बहन को भी अल्लाह पाक ने जो मुकाम दिया था, तो उसने कहा नहीं उमर ऐसा नहीं हो सकता, तू अभी नापाक है, इस हालत में तुम कुरान नहीं सुन सकते। हम कहते वो अब मौका है, चलो जी सुनो, हाँ जी, लेकिन वो उमर रतन की बहन थी, हाँ जी, ने कहा नहीं तू नापाक है, पहले नहा लो, गुस्ल करो, फिर इसके बाद हम आपको सुनाएंगे। तो खैर सुनने पे तो आ गया था, जाकर गुसल गया, बाहर आ गए, हुबाब रतलाम बाहर तशरीफ लाए, क्या तो उमर लगता है कि तेरी बारे में आपसे सम की दुआ कबूल हो गई है। इन्हें कहा था कि अल्लाह उमर बिन खिताब या उमर बिन हशाम के ज़रिए से उनमें से किसी एक के ज़रिए से इस्लाम को तकवीत पहुँचा दे, शायद आपके बारे में ये दुआ कबूल हो गई है। जी अजान किस वक्त देने, नमाज 1:30 बजे नहीं है, हाँ तो सुबह 1 बजे अजान दे दें, ठीक। अच्छा तो खैर ऐसे है कि वो ये बात उमर रतलानो ने सुन लिया कुरान। अब जैसे कुरान सुना तो आंखों से आंसू जारी हो गए, वो बाकी सफाई भी हो गई, जो रुकावट थी ना वो भी दूर हो गई, और कहा कि अब मुझे आप ससम के पास ले चलो। अब इन पे तो बात खुल गई और सारे मतलब को रवाना हो गए साथ। दारे अरकम में आप ससम सहाबा कराम के साथ बैठे हुए हैं, दूर से उमर रतलानो आ रहे हैं, चूंकि इनके बारे मशहूर था कि सख्त मुखालिफ है और मारने के लिए वो आना चाहते, और ये और उससे बात तो पहुंच गई थी आप ससम के पास। सहाबा कराम घबरा गए कि अब क्या होगा। अमीर हमजा रदिल्लाहु तआला अन्हु मौजूद थे, वो बराबर के टक्कर के हजरात में से थे। तो उसने कहा कि छोड़ दो, आने दो, अगर सही इरादे से आए तो ठीक, वरना उसी के तलवार से उसका सर कलम कर दूंगा। उस वक्त अमीर हमजा रतलानो मुसलमान हो गए थे। अब जब उमर रतलानो अंदर आ गए तो सबसे पहले आप से संभड़े, उनके दामन मुबारक दामन को झटक दिया, किस इरादे से आया हो, किस इरादे से आया हो। उन्होंने कहा ईमान कबूल कर लें। तो साहब कराम ने अल्लाह अकबर का नारा लगाया, हाँ जी, और फिर ईमान कबूल कर लिया। काया पलट, वही जादूगरों वाली बात मूसा अलैहिस्सलाम के साथ जो हुआ, यकदम सारे कुछ ट्रांसफर, हाँ जी, वो जो जिस चीज़ के सख्त खिलाफ उस चीज़ के मुताबिक। पूछा जी नमाज कहाँ पढ़नी है, इधर पढ़नी है, क्यों खानकावा में क्यों नहीं। आप समझ, तेरा कौम मुझे वहां नमाज पढ़ने नहीं देती, तेरा कौम मुझे वहां नमाज नहीं पढ़ने देती। उमर ने कहा عمر مسلمان ہو جائے اور پھر بھی ایسا نہ ہو، یہ کیسے ہو سکتا ہے؟ اب تو خانہ کعبہ ہی میں نماز پڑھیں گے، وہ جا کر خانہ کعبہ ہی میں جب اذان ہو گیا تو ابو جہل نے جب سنا، ایک دوسرے کو جانتے تھے، کہتے شاید عمر مسلمان ہو گیا، شاید عمر مسلمان ہو گیا. لوگوں نے عمر رضی اللہ عنہ پہ حملہ کیا تو ان کا جو بڑا تھا اس کو عمر رضی اللہ عنہ گرا دیا. اب لوگ ان کے اوپر مکہ مار رہے کر رہے ہیں، لیکن وہ جو ہے نا وہ اس کو گلے دبا رہا ہے. ہاں جی، تو نیچے سے کہتے چھوڑو ان کو، چھوڑو ان کو، چھوڑو ان کو، کیونکہ ظاہر ہے وہ اس کو مار رہے تھے، وہ تو اپنی مار کی پرواہ نہیں کر رہے تھے، اس کو مار رہے تھے. تو بس خود ہی ان کے لیڈر نے ان کو چھوڑوا دیا. ہاں جی، تو مطلب میرے یہ ہے کہ دیکھو آلات، یہ دل کی بیج کا میں آپ کو بتاتا ہوں، یہ دل کے بیج میں لکھا ہوا ہے کلمہ، جیسے عرش پر لکھا ہوا ہے نا، عرش پر لکھا ہوا تھا نا آپ صلی اللہ علیہ وسلم کا، تو اسی طرح دل پر بھی لکھا ہوا ہے. لیکن مسئلہ یہ ہے کہ ہم لوگ اپنے نفس کی وجہ سے ٹریپ ہو جاتے ہیں اور اس کو نہیں پڑھ پاتے، اور جس وقت کہیں اس قسم کا سگنل آتا ہے جو وہاں تک پہنچا دے تو بس پہنچنے کی دیر ہوتی ہے اور آدمی اس ڈائلما سے باہر آ جاتا ہے اور ایمان قبول کر لیتا ہے. ابھی تک یہ چیزیں ہو رہی ہیں. جن جن لوگوں نے بھی ایمان قبول کیا ہے، آپ ان سے اپنے واقعات، الفریڈ ہمارے دوست تھے، ان سے میں نے کہا کہ آپ کیسے مسلمان، کہتے ہیں تو مجھ سے سارے لوگ پوچھتے ہیں. میں کسی جس کو کہ اسکالر کے لیکچر سے مسلمان نہیں ہوا ہوں، کسی بڑی چیز آرٹیکل پڑھنے کی وجہ سے نہیں ہوا ہوں. ایک سادہ سی بات تھی کہ میں انڈیا سے آ رہا تھا، انڈیا میں آرکیٹیکٹ ہے، اور عراق کے ایک ریگستان سے گزر رہا تھا، اتنے میں ایک صاحب راستے میں کڑے ہیں اور بہت سارا فروٹ اور بہت سارے ناچ درمیان میں رکھا ہے، اور مجھے بہت زور سے رک جاؤ رک جاؤ رک جاؤ. تو میں نے کہا پتہ اس کو کوئی تکلیف ہے، تو میں نے گاڑی روک دی. کہ کیا بات ہے؟ کہتے یہ لے جاؤ. میں کہا کیوں؟ کہتے یہ ہمارے طریقہ ہے، ہم مسلمان زکوٰۃ دیتے ہیں، تو آپ جو ہے نا مطلب ہے کہ لے جائے آپ، راستے میں کوئی مجھے ادھر مل نہیں رہا تو آپ لے جائیں. کہتے میں حیران ہو گیا کہ چیز مجھے دے رہے، منت میری کر رہے، یہ کیا طریقہ ہے؟ یورپ میں تو یہ کلچر نہیں ہے نا، وہ تو جا کے جو ہے نا وہ آپ دوست کے پاس جا کے وہ چائے پیتے تو اپنا اپنا پیمنٹ، وہاں تو سارا نظام ایسا ہی ہے مٹیریلسٹک. تو وہ حیران ہو گیا یہ کیسے ہو سکتا ہے. یہ ایک پہلا سگنل تھا. دور سگنل ایسا ہوا کہ ایک ترک جو ہے نا وہ بوڑھے تھے، ان کو کسی نے عطر پیش کیا، تو اس نے کہا میں کیوں اس کو نہیں لوں گا کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ عطر کے تحفے کی انکار نہ کرو، اور رونے لگ گیا. کہتے میں حیران ہوا، کمال کون سی شخصیت ہے کہ جس کا نام سن کر لوگ رو پڑتے ہیں، یہ کون سی شخصیت ہے؟ تو دس واز اندر سگنل. پھر اس کے بعد کہتے میں نے لوگوں سے قرآن لے لیا، اور وہ قرآن چھپا ہوا تھا قادیانیوں کی طرف سے، جرمنی میں قادیانی کافی پاورفل ہے، قادیانیوں کی طرف سے. لیکن اس کے اندر جب میں نے چیزیں دیکھی تو مجھے اس نے کنونس کر لیا اور میں مسلمان ہو گیا. میں نے اپنے بیوی کو بھی مسلمان کر لیا، یعنی اس کو بھی کہا. اور ہم لوگ اپنی فطرت کے مطابق پر اسلام پر عمل کرنا، علم تو تھا نہیں، اپنی فطرت کے مطابق اسلام پر عمل کرنا شروع کر لیا، جتنا ہمیں سمجھ میں آتا. اب جب ہم گئے تھے نا، اس وقت تک وہ قادیانیوں کو اچھے لوگ سمجھتا تھا، کیونکہ ان کے گویا کہ ان کی کتاب کے ذریعے سے مسلمان ہوئے تھے نا. تو ایک دن ہم بیٹھے ہوئے ان کے کمرے میں، ڈرائنگ روم میں، تو ہمیں قصہ سنا رہے ہیں کہ دیٹ پرسن کیم ود اے بلیک ٹربن اینڈ ٹولڈ می احمدی از آر کافر، سو آئی ٹیل ہو آر یو ٹو اسپیک اباؤٹ دیم، ہاؤ دے آر کافر، گیٹ آؤٹ ود یور بلیک ٹربن فرام مائی ہاؤس. کہتے مجھے غصہ آ گیا کہ قادیانیوں کو اس نے کافر کہا، مجھے پہلے پتہ نہیں تھا کہ قادیانیوں کا مدہ ہے، لیکن تیز مخلص آدمی ظاہر ہے ان کو پتہ تو تھا نہیں. اب خدا کی شان بالکل نیچرل انداز میں میرے سر سے لے کر پاؤں تک آگ لگ گئی، और मैंने जिस जज्बे के साथ उनसे बात की वो तो मैं अब रिपीट ही नहीं कर सकता। हाँ मैंने कहा यू कैन किक मी आउट ऑफ योर हाउस बट आई शुड टेल यू हमारी आर काफिर हु आर यू टू स्टॉप मी यू डोंट नो दिस दिस आवर प्रॉब्लम दिस नॉट योर प्रॉब्लम शट अप। अच्छा मैंने इस अंदाज से जब कहा ना तो यकदम वो डाउन हो गए, मुझे कहता आई एम लाइक ए चाइल्ड प्लीज फॉरगिव मी आई डू नॉट नो व्हाट शुड आई डू। मैंने कहा एट लीस्ट यू शुड बी साइलेंट टेल यू गेट सम रिजल्ट यू डू योर रिसर्च योर ओन वी कैन हेल्प यू इफ यू वांट अदरवाइज यू डू योर रिसर्च योर सेल्फ इफ यू आर कन्विंस्ड दैट दे आर काफिर तो ओके इफ नॉट कन्विंस्ड दिस इज योर रिसर्च बट वी नो इट इज अवर प्रॉब्लम इट्स नॉट योर प्रॉब्लम इट्स पाकिस्तानी इंडियन प्रॉब्लम। हाँ जी ये बात उस पर कन्विंस मतलब हो गए कि भाई हमारा प्रॉब्लम है आपका प्रॉब्लम नहीं है आप नहीं जानते इनके बारे में। फिर पता नहीं उसने कैसे रिसर्च की वो तो अल्लाह को पता है वो मुझे नहीं बताया। लेकिन चंद दिनों के बाद मुझे कहा कि अल्लाह है सेंट यू फॉर अस कहते अल्लाह ताला ने आपको हमारे पास हमारे लिए भेजा है वरना हम मैं तो इनको तबलीगी जुमात समझता था मुसलमानों का। वो तो मुझे सारी चीज़ें मालूम हो गई ये तो सारे फ्राडी धोखे करते हैं। अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह अल्लाह पाक का फल होकर ईमान बच गया उसका। तो मकसद मेरे ये है कि ये चीज़ें होती हैं दिल में उसके दिल में भी चिंगारी थी ना तो चिंगारी ज़्यादा बड़क उठी जब उसको एनवायरनमेंट मिल गया टाइम होने वाला है। बस ये एक चीज़ पूरा करते हैं ये मजमून सूरह और भी या बनी आदम इम्मा एतियन्नकुम रुसुल मिनकुम यकुसुन अलैकुम आयाती फमन इत्तक़वा फलाहुन अलैहिम वला यहज़नून यानी ए बनी आदम हमने आले मरवाही में तुम्हें कहा था कि अगर तुम्हारे पास पैगंबर है जो तुम में से हो जो मेरे अहकाम तुमसे बयान करे सो उनके आने पर जो शख्स तुम इन आयत की तकजीब से परहेज रखे और अमाल की दुरुस्ती करे मुराद ये कि इन कामिल इत्तबा करे सो इन लोगों को आखिरत में न कुछ अंदेशे की बात है वाकई होने वाली उन गमगीन होंगे। अब अगला टॉपिक इंशाल्लाह कल होगा तसव्वुफ की एक अलहदा फ़न की तौर पर ज़रूरत। ये किताबें लाएँ हम यो किधर उबैद साहब कितने लाएँ हाँ 40 हाँ भाई जो हजरात मतलब बाद में अपने ले लेना चाहें मिसाल के तौर पर तो बेहतर ये है कि इसी वक्त ही ले लें ये ज़बरदस्ती नहीं है ज़ाहिर आपको पता है हमने इतकाफ किताबों के बेचने के लिए नहीं मुकर्रर किया फैसिलिटेशन है अगर कोई लेना चाहे तो अभी से ले ताकि वो साथ साथ मुताले भी करे जो सुने तो साथ साथ इसका मुताले भी कर ले वरना तो हम तो इसके लिए भी तैयार हैं कि जो न भी लेना चाहे वो भी हमसे ले सकता है प्रोवाइडेड कि किसी और ने नहीं लिया हो तो फिर बाद में अगर रखना चाहे तो पैसे दे दो रखना ही नहीं चाहे तो वापस कर ले क्यों हमें मकसद तो कारोबार तो नहीं है हमारा मकसद ये कि समझ में आपको आ जाए। तो इस वक्त इस लिहाज से समझ में आना आसान है क्योंकि इसकी तालीम भी हो रही है साथ साथ अगर आप इसको रख लें तो जो चीज़ समझ में नहीं आए उसको आप अंडरलाइन करके जो किताब आपने ली हो उसको अंडरलाइन करके आप हमारी किताब को नहीं ऐसा ना हो कि आप हमें अंडरलाइन करके वो किताब वापस कर दें वो फिर वापस नहीं ली जाएगी। हाँ जी तो वो जो है ना अगर आपकी अपनी किताब हो तो उसको अंडरलाइन करके सवाल भी पूछ सकते हैं कि चीज़ समझ में नहीं आई। हाँ जी बाद में इंशाल्लाह उसको डिस्कस करेंगे। वाखिर दवा अल्हम्दुलिल्लाह रब्बिल आलमीन अजान अजान दे दीजिए।